अब आप देखिए कि आयत नंबर 83, जिसे हम पढ़ भी चुके और मजीद जो है हमें क्या बात पता चलती है कि आयत नंबर 83 से जो है वो मुफस्सरीन ये कहते हैं कि ये दरअसल आपका दुआ करना जो है ना वो अलाने बरात है और अलाने हिजरत है। अब वो कौम को मुखातिब करके दलाइल नहीं दे रहे, दलाइल वो दे चुके तौहीद के भी और आखरत के भी वो दे चुके। अब वो क्या कर रहे हैं, हजरत इब्राहिम अलैहिस्सलाम, अबुल अंबिया और मुत्तकियों के इमाम, अपनी जात में एक उम्मत, अपने कल्बी तासुरात का, अपनी कल्बी कैफियात का जो है वो बड़े खूबसूरत अंदाज में जो है वो जिक्र करते हैं, उनके अपनी कौम के सामने अपने कल्बी तासुरात को रखते हैं कि शायद कोई बात जो है वो मेरी कौम के दिल में जो है वो उतर आए। अगर इनके दिल में कुछ भी जिंदगी बाकी है, मुझे ये डर है दिले जिंदा कहीं तू ना मर जाए, कि जिंदगानी इबारत है तेरे जीने से, है ना। तो वो क्या कहते हैं कि अगर तुम्हारे दिलों में जिंदगी की कोई रमक मौजूद है तो वो अपना तारुफ करवाते हैं कि मैं क्या चाहता हूँ अल्लाह ताला से, रब हबली हुक्मन, कि ऐ मेरे रब मुझे हुक्म अता कर और इल्म, हिकमत, फहम, कुव्वत फैसला और जो है वो अमल, और इल्म और अमल में ज्यादा कमाल देते। बाज लोगों ने यहाँ मानी नबुवत के भी लिए हैं और वो साथ ही दूसरी दुआ करते हैं, वो अलहिकनी बिस्सालिहीन, नेक लोगों के साथ मेरा इल्हाक कर दे। तो इस बात को महसूस कर रहे हैं कि सोसाइटी में हर तरफ शिर्क बिखरा हुआ है, मुशरिक लोग हैं। तो अब इस सोसाइटी में मेरा दम घुटता है, मेरा दिल घबराता है। तो ये वो दुआ है जो हिजरत के वक्त इब्राहिम अलैहिस्सलाम ने मांगी है। तो गोया के आपका जो है वो सोबते सवाले की दुआ करना क्या है कि अपनी कौम, अपने खानदान, अपने घर वालों से अलाने बरात है, कि बुरों की जगह अल्लाह ताला मुझे अच्छी सोहबत दे दे, दुनिया में भी और आखरत में भी। अलहिकनी बिस्सालिहीन। फिर इसके बाद आयत 84 में क्या कहते हैं कि वजअल्ली लिसान सिदकिन फिल आखिरीन, और बना दे मेरे लिए जिक्र, शोहरत, चर्चा, सिद्दकिन सच्चा, सच्ची, फिल आखिरीन, बात के आने वालों में। तो आप देख लीजिए कि एक तरफ जो है वो सोहबते सवाले मांग रहे हैं और दूसरी तरफ जो है उन्हें इस बात की भी फिक्र है कि जब मैं दुनिया से चला जाऊंगा तो मेरे बाद जो है वो दुनिया मुझे किस तरह याद करेगी, है ना। मेरे बाद जो है वो दुनिया जो है वो मेरा जिक्र कैसे करेगी। तो अब उनको सिर्फ यही नहीं कि मैं नेकी करूं, मैं अच्छा बनूं, बल्कि ये फिक्र है कि मेरे इर्द गिर्द के लोग भी अच्छे होने चाहिए ताकि और ज्यादा नेकी करूं। और उसके साथ जो है वो ये दुआ करते हैं कि वज अली के बना दे मेरे लिए। अब आप देख लें यहां पे भी एक तरह से जो है बड़ी ताकीद और का अंदाज है, क्योंकि ऑर्डर का सीगा है, इजल बना दे, कर दे, दे दे, ली ली जो है मुफस्सरीन ये कहते हैं कि ली जो है इसमें जो ये लाम है ये लाम नफे के लिए है। लिसाना का जो लफ्ज है इसके मानी है जिक्र, शोहरत, चर्चा। तो वो अल्लाह ताला से दुआ करते हैं कि बना दे मेरे लिए शोहरत, चर्चा, जिक्र, और वो जिक्र जो है वो कैसा होना चाहिए, सिदकिन। अब आप देखें कि जिक्र के साथ सिदकिन की इजाफत है, सिदकिन जो है इसकी सिफत आई है और इससे मुराद के जो मेरा चर्चा हो, जो मेरी शोहरत हो, जो मेरा जिक्र हो, जो लोग मुझे याद करें, तो वो जिक्र जमील होना चाहिए। वो जो जिक्र हो वो जिक्र जमील हो, सनाए हसन हो, अच्छी याद हो, पसंदीदा तरीके से, उम्दा सिर्फ से लोग मुझे याद किया करें। तो मुफस्सरीन ये कहते हैं कि इब्राहिम अलैहिस्सलाम ने अल्लाह ताला से ये दुआ की कि मुझे ऐसे पसंदीदा तरीके सिखा दे, मुझे ऐसी उम्दा निशानियां अता कर दे, मुझे अपनी दावत के फरोग और इस्तेहकाम के लिए ऐसी औलाद दे, मेरे अंदर आने वाली नस्लों में ऐसे लोगों को डाल दे कि इससे दीन का फरोग हो, दीन को इस्तेहकाम हो और दीन फैले और दीन को पायदारी जो है वो नसीब हो। क्योंकि मुफस्सरीन ये कहते हैं कि सिद्क जो है ना, सिद्क के लफ्ज के अंदर पायदारी और दवाम इस्तमरार पाया जाता है। मानी क्या है कि ये दावत का काम जो मैं कर रहा हूं, जो मुझे पैगंबर बनाया जा रहा है या मुझे जो शऊर हासिल है, ये दावत का फरोग और इस्तेहकाम जो है ना, आने वाली नस्लों में फैलना चाहिए और पायदारी नसीब हो, फैलता ही रहे, बढ़ता ही रहे। और हजरत इब्राहिम अलैहिस्सलाम की इस दुआ को जो कबूलियत नसीब हुई है, आप देखें हमें तारीख में कोई इसकी मिसाल नहीं मिलती, कोई ऐसी मिसाल मौजूद नहीं है। क्योंकि बनी इसराइल में जितने भी नबी आए, जितने भी रसूल आए, वो सब जो थे उन्हीं की दावत लेकर आए, और आखिर में कौन आया? खातमुल अंबिया हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आए, और उनकी जो दावत थी वो दावत एक आलमगीर दावत थी, है ना, और उनकी दावत एक जिंदा जावेद दावत थी कि वो तमाम दुनिया वालों के लिए रसूल बनाकर भेजे गए, और इब्राहिम अलैहिस्सलाम की वो औलाद में से थे। तो गोया के हजरत इब्राहिम अलैहिस्सलाम जो हैं, वो अल्लाह ताला से दुआ करते हैं और अल्लाह से ये दरख्वास्त करते हैं कि जो मेरा जिक्र खैर है वो ऐसा हो कि दुनिया में रहे, आखिर तक रहे। और मुफस्सरीन क्या कहते हैं कि ये जो है ना लिसान सिद्किन, असल में कहते हैं मुफस्सरीन के इसके मानी है अमाले मर्दिया व असारे हसना। आप अमाले मर्दिया का अगर मैं पूछूं कि कौन से अमाल हैं, तो आप नफ्से मुतमईना को याद रखें। नफ्से मुतमईना जो सूरत फजर की आखिरी आयतें हैं, तो उसमें क्या है, या अय्यतुह नफ्सुल मुतमईना इरजिई इला रब्बिकी रादियतम मर्दिया फदखुली फी इबादी वदखुली जन्नती, है ना। तो नफ्से मुतमईना है जो ऐसे अमल करती है जिसे अल्लाह राजी हो जाता है और फिर वो अल्लाह के पसंदीदा बंदों में शामिल हो जाते हैं लोग, और फिर अल्लाह ताला उनको कहता है कि आज आप जन्नत में दाखिल हो जा, तू मेरे बंदे बंदों में से है ना। तो इसलिए तो यहाँ पे लिसाना सिद्किन, ये सच्ची नामवरी, सच्ची शोहरत, अच्छा जिक्र जमील, इससे मुराद क्या है, अल्लाह ताला तू मुझे ऐसे अमाल करने की तौफीक दे जो तुझे राजी कर दे, और दूसरी बात ऐसे अमाल के साथ ही असारे हसना, इसको प्लस करके ना असारे हसना साथ लिखें कि मेरे अमाल ऐसे होने चाहिए। आसार कहते हैं निशानों को, अच्छे निशान, कि पीछे वाले जो हैं वो मेरे रास्ते पर चले और मेरा जिक्र खैर करें, मेरी औलाद में से आखिरी जो है वो जमाने में नबी आए और मेरी उम्मत जो है फिर मेरे दीन को जो है वो ताजा करे, यानी नबी आखिरी जो है ना उसकी उम्मत मेरे दीन को जो है वो ताजा करे। समझ आ गई बात की? अच्छा, अब यहाँ पर जो है एक सवाल पैदा होता है कि हजरत इब्राहिम अलैहिस्सलाम ने ये दुआ क्यों की, लिसान सिद्किन, हजरत इब्राहिम अलैहिस्सलाम ने ये दुआ क्यों की कि मेरा जिक्र फिल आखिरीन, जो पीछे से कौमें आएंगी, जो बाद में लोग आएंगे, उसमें अच्छे लफ्जों में हो, ऐसी दुआ हजरत इब्राहिम अलैहिस्सलाम ने क्यों की? क्योंकि वैसे तो अगर आप देखें तो इस्लाम जो है ये पसंद नहीं करता कि इंसान अपनी इज्जत करे या अपनी तारीफ करे या अपनी जो है वो मदाह करे, इस्लाम इस बात को पसंद नहीं करता, है ना, ये ख्वाहिश शरण मजमूम है, पसंदीदा नहीं है। और आप देखिए, लेकिन फिर ये कि इंसान जो है अपनी तारीफ चाहे या जो है वो उसको अच्छी शोहरत मिले, तो फिर कौन सी शर्त के साथ ये जायज है? इसके लिए कुछ शराइत हैं। उसमें पहली बात क्या है कि जो बहुत अहम बात है कि उन्होंने दुआ ये की थी कि आने वाली नस्लों में मेरी तारीफ और सना हुआ करे, है ना? तो ये हुब्बे जा नहीं है, ये हुब्बे आखरत है, क्योंकि वो दुनिया में मौजूद ही नहीं है, वो दुनिया से चले गए और बाद के लोग उनका जिक्र खैर करें। इसका मतलब ये है कि अल्लाह तू मुझे ऐसे नेक अमाल की तौफीक अता कर जो मेरी आखरत का सामान बने, इसे देखकर, मेरे नेक अमाल को देखकर लोगों के दिल में अमाले सवाले की रग़बत पैदा हो, है ना? जो अमाले मर्दिया होंगे, अल्लाह को राजी करने वाले अमाल होंगे, वो इतने अच्छे हों कि असारे हसना, असारे सैया नहीं कहा, असारे हसना, अच्छे निशान, कि दूसरे लोग भी जो है वो अमाले सवाले करें। तो आपकी दुआ का निचोड़ क्या है कि दुनिया के अंदर कोई वजाहत मतलूब नहीं थी, कोई हुब्बे जा नहीं थी, कोई दुनिया के नफे हासिल करने नहीं थे। जैसे आप ये हदीस सुनिए, इमाम तिरमिजी और निसाई ने हजरत काब रजी अल्लाह से रवायत की है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि दो भूखे भेड़िए जो बकरियों के गल्ले में छोड़ दिए जाएं, वो बकरियों के रेवड़ को इतना नुकसान नहीं पहुंचाते जितनी दो खसलतें इंसान के दीन को नुकसान पहुंचाती हैं, एक माल की मोहब्बत, दूसरे अपनी इज्जत और जाह की तलब। है ना कि अपनी जिंदगी में लोग जो है वो इज्जत और जाह के लिए कोशिश करनी शुरू कर देते हैं। तो ये इस हदीस से भी क्या बात पता चलती है कि इससे इंसान के दीन को बड़ा नुकसान पहुंचता है, माल की मोहब्बत और अपनी इज्जत और जाह की तलब। फिर हजरत इब्ने अब्बास रजी अल्लाह ने रवायत किया कि जाओ सना की मोहब्बत, जाह यानी मनसब, सना तारीफ, इसकी मोहब्बत इंसान को अंधा बहरा कर देती है, क्योंकि बाज़ुकात इंसान अपनी तारीफ का, अपने मनसब मरातिब का भूखा होता है और वो जायज नाजायज हलाल हराम हर तरीके से चाहता है कि लोग उसको माने और उसको हुकूमत मिले, उसको कुर्सी मिले, उसको ओहदा मिले, मनसब मिले, या फिर वो ये चाहता है कि जायज नाजायज हर तरीके से जो है ना लोग उसकी तारीफ करें। उसने काम नहीं भी किया ना, लेकिन वो आगे आगे होना, सामने सामने होना, सब चाहना कि लोग मुझे शाबाश दें। तो ये चीज क्या है, इसका मकसद ये है कि दुनिया के लिए इंसान जो है वो कर रहा है। लेकिन जो अहम बात है, जैसे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने भी दुआ की, और वो क्या दुआ है, अल्लाहुम्मा अजअलनी फी आइनी सगीरा, अल्लाह मुझे अपनी नजरों में छोटा बना दे, हकीर बना दे, मेरी अपनी निगाह में मुझे हकीर कर दे, वफी आयुनिन नासी कबीरा, और लोगों की नजरों में मुझे बड़ा बना दे। अब आप देखिए कि अपनी नजर में हकीर का क्या मतलब है, इसका मतलब दरअसल ये है कि मैं जितने भी अच्छे काम करूं, मैं जितनी भी नेकियां करूं, तो मुझे ये महसूस हो कि बहुत थोड़ी की है, आखिरत की तैयारी मैंने बहुत थोड़ी की है, लेकिन लोगों की नजरों में मुझे बड़ा बना दे, इसका मतलब यह है कि लोग नेक अमाल में मेरी पैरवी करें, मैं इतने अच्छे काम करूं और इतने बेहतरीन काम करूं कि दुनिया जो है वो नेक अमाल में मेरी पैरवी करे। इसीलिए इमाम मालिक रहमतुल्लाह अलैह ने फरमाया कि जो शख्स वाकया में स्वाले और नेक हो, लोगों की नजर में नेक बनने के लिए रियाकारी ना करे, अगर लोग उसकी फिर मदा और सना जो है वो करते हैं, उसकी तारीफ करते हैं और उसकी तारीफ की वजह से उससे मोहब्बत करते हैं, तो कहते हैं कि ये कुछ गलत बात नहीं है, क्योंकि उसका अपना मकसद ये नहीं है कि वो लोगों में जो है वो रियाकारी या शोहरत जो है वो करे, बल्कि मकसद क्या है, उसका मकसद क्या है कि वो तो अल्लाह के लिए कर रहा है और वो इस बात से बेनियाज है, और अगर लोग फिर उसकी तारीफ करते हैं तो फिर मतलब ये बात गलत नहीं है, क्योंकि वो चाह नहीं रहा। इसी तरह इब्ने अरबी ने फरमाया कि जिस नेक अमल से लोगों में तारीफ होती हो, उस नेक अमल की फिर तलब और ख्वाहिश जायज है। ठीक है ना, कि अच्छे काम करना कि जिसको अल्लाह पसंद करता है और फिर दुनिया भी पसंद करती है, تو اس میں ایسی کوئی بات نہیں ہے. امام غزالی رحمت اللہ علیہ نے فرمایا کہ دنیا میں عزت اور جاہ, اس کی محبت جو ہے وہ تین شرطوں کے ساتھ جائز ہے. نمبر ایک, اس کا مقصد اپنے آپ کو بڑا اور اس کے بالمقابل جو دوسرے لوگ ہیں نا ان کو چھوٹا اور حقیر قرار دینا نہ ہو. یہ مقصد نہیں ہے کہ اپنے آپ کو خود بڑا ہم قرار دینا چاہتے ہیں اور دوسروں کو حقیر اور چھوٹا, بلکہ کیا مقصد ہونا چاہیے, آخرت کے فائدے کے لیے جو ہے وہ اپنے آپ کو بڑا بنایا جائے انسان, تاکہ دوسرے لوگ جو ہیں وہ نیک اعمال میں پھر آپ کی پیروی کریں. ٹھیک ہے, بڑا ہونے کا مطلب کیا ہے کہ ایسے نیک عمل کیے جائیں کہ آخرت میں وہ قابل قبول ہو جائے. پھر وہ دوسرے اس کی شرط یہ بتاتے ہیں کہ جھوٹی تعریف مقصود نہ ہو, کہ جو صفت اپنے اندر نہیں ہے لوگوں سے اس کی خواہش کی جائے کہ لوگ اس کی تعریف کریں. جو صفت ہمارے اندر ہے ہی نہیں, لوگوں سے انسان یہ چاہے کہ لوگ اس بات کو ایڈمٹ کریں اور پھر میری تعریف کریں, یعنی یہ جھوٹی بات ہے نا. تیسری شرط وہ یہ کہتے ہیں کہ ایسی جا اور منصب جو ہے یا عزت اور جاہ ہے اس کو حاصل کرنے کے لیے کسی گناہ یا دین کے معاملے میں کمپرومائز نہ کرنا پڑے, کوئی مداہنت نہ کرنی پڑے. اور اس سلسلے میں میں آپ کے سامنے ایک بڑا خوبصورت واقعہ ہے وہ رکھتی ہوں. اور یہ واقعہ جو ہے یہ مورخ ابن عساکر نے اور علامہ زہبی نے لکھا ہے کہ ابو حسین احمد بن محمد ایک مرتبہ بغداد میں دریائے دجلہ کے کنارے پہ جا رہے تھے. ٹھیک ہے, آپ اس کا نوٹ دینا چاہتی ہیں تو پریشان نہ ہو, بس اتنا ہی لکھ لیں, ابو حسین احمد. ٹھیک ہے نا, اور وہ ایک دفعہ بغداد میں دریائے دجلہ کے کنارے پہ جا رہے تھے. تو میں نے آپ کو بہت شروع میں بتایا تھا نوٹس لینے کا طریقہ کیا ہے, کہ نام لکھ کر اور آپ بغداد لکھیں گی پھر پلس دریائے دجلہ, ہے نا. تو پوری تفصیل تو آپ نہیں لکھ سکتے, لیکن آپ پھر بعد میں ان کو ملائیں گی تو آپ کی پوری کہانی یا مثال بن جائے گی کہ قریب سے ایک کشتی گزری تو کیا لکھیں گی, پلس کشتی. دیکھا کہ ملاح بہت سارے شراب کے مٹکوں کے ساتھ بیٹھا ہوا ہے, پلس ملاح پلس شراب کے مٹکے. ابو حسین نوری اس پر چڑھ گئے اور پوچھا یہ کیا ہے اور کس کے لیے ہے. اب کیا کریں گی, پلس کیا پلس کس کے لیے. ملاح نے کہا آپ کو اس سے کیا لینا دینا. ابو حسین نے اصرار کے ساتھ ملاح سے پوچھا بتاؤ یہ کیا ہے. ملاح نے کہا انت واللہ کثیر الفضول ھذا خمر للمعتدد, اللہ کی قسم آپ بڑے فضول گو آدمی ہیں, یہ خلیفہ معتدد باللہ کی شراب ہے. یہ بنو امیہ کا خلیفہ تھا. ابو حسین کو بڑا سخت غصہ آیا, بنو عباس کا تھا, بنو عباس یا بنو خلیفہ بنو امیہ, کیونکہ بنو امیہ کے بعد بنو عباس کا دور آیا تو یہ بنو عباس کا لگ رہا ہے, خیر دونوں میں سے کسی کا بھی ہو. ابو حسین کو بڑا سخت غصہ آیا, ہاتھ میں لاٹھی تھی. ان کو کیوں غصہ آیا, کیا سوچتی ہیں آپ؟ شراب کی وجہ سے. مٹکوں کو یکے بعد دیگرے توڑنا شروع کر دیا. یکے بعد دیگرے کا کیا مطلب ہوتا ہے, ایک کے بعد دوسرا. ملاح اس دوران ان کو منع کرتا رہا, مگر وہ کب باز آنے والے تھے. چنانچہ ملاح نے خوب چیخو پکار کی, لوگوں نے پولیس کو بلایا. ملاح اتنا چیخ کیوں رہا تھا, کیونکہ شراب کے مٹکے تو ٹوٹ رہے تھے, کیوں چیخ رہا تھا, خلیفہ کی تھی, بادشاہ کی تھی نا. اس دوران ایک مٹکے کے علاوہ سارے مٹکے ٹوٹ چکے تھے. پولیس نے ان کو پکڑا اور جو معتزد تھا اس کے سامنے پیش کر دیا. معتزد کیسے لکھیں گی, میم عین تا دواد اور پھر دال. خلیفہ معتزد نے پوچھا من انت ویلک, تمہاری بربادی ہو, آخر ہو تم کون. جواب دیا میں محتسب ہوں. محتسب کون ہوتا ہے, احتساب کرنے والا, امر بالمعروف اور نہی عن المنکر کا فریضہ سر انجام دینے والا. محتسب کی بریکٹ میں یہ لکھ لیں, نیکی کا حکم دینے والا اور بدی سے روکنے والا. معتزد نے پوچھا اس کام پر تمہیں کس نے مقرر کیا. کہنے لگے امیر المومنین, جس ہستی نے آپ کو خلیفہ بنایا اسی نے مجھے اس کام کا حکم دیا. معتزد نے اپنے سر کو جھکایا اور بولا یہ کام کرنے کی تمہیں جرات کیسے ہوئی اور تم نے یہ کیوں کیا. جواب میں کہنے لگے تمہارے ساتھ محبت اور پیار کی وجہ سے کہ یہ تمہارے لیے نہایت غیر مفید، مکروہ اور نقصان دہ چیز تھی۔ خلیفہ نے پھر اپنے سر کو جھکایا، ذرا سا سوچا اور کہا، اچھا بتاؤ تم نے سارے مٹکے توڑ دیے، ایک جو باقی رہ گیا ہے اس کو کیوں نہیں توڑا؟ فرمانے لگے، دراصل جب میں نے مٹکوں کو توڑنا شروع کیا تو میرے دل میں محض رب کی رضا کی نیت تھی، اور میں نے اس کی جلال کی خاطر یہ کام کیا، اس کی جلالت کی وجہ سے کہ اللہ بڑا جلیل ہے اور مطلب اللہ کی نافرمانی، مگر آخری مٹکا توڑنے سے پہلے میرے دل میں اپنے تئیں عجب آ گیا، کبر، غرور، ریاکاری، کچھ بھی اپنے آپ کو بڑا سمجھنا، کہ میں نے اتنا بڑا کام کر دیا ہے باوجود یہ جاننے کے یہ مال خلیفہ کا ہے، میں نے کوئی پرواہ نہیں کی۔ جب یہ خیال میرے دل میں آیا تو پھر یہ کام رضا الہی کے لیے رہا نہیں تھا، لہذا میں نے آخری مٹکا چھوڑ دیا، توڑا تھا۔ اب سوچیں ذرا، غور کریں، توڑتے توڑتے اللہ کی رضا کے لیے توڑ رہے تھے، جب ایک کے بعد دوسرا، تیسرا، چوتھا توڑتے گئے تو اپنا دل میں شیطان نے کہا، واہ بھائی واہ، تم کتنے بڑے ہو نا، شیطان تو ساتھ لگا ہوا ہے نا میرے اور آپ کے، شہ رگ میں خون کی طرح گردش کرتا ہے۔ معتزد نے کہا، جاؤ اب ہم نے تمہیں اپنا محتسب مقرر کر دیا، اور اب جو بھی تمہیں منکر نظر آئے اسے تبدیل کر دو۔ ابو حسین نوری نے فرمایا، جناب اب میرا ارادہ اس کام کرنے کا نہیں رہا۔ اب سنیں کیا کہا، جناب اب میرا ارادہ نہیں رہا کہ میں یہ کام کروں۔ معتزد نے پوچھا، کیوں، کیا وجہ ہے؟ جواب دیا، پہلے یہ کام رب کی رضا کے لیے اور اس کی مدد کے ساتھ کرتا تھا، اور اب تمہیں راضی کرنے کے لیے پولیس کی مدد سے کروں گا۔ معتزد کہنے لگا، اگر آپ کی کوئی حاجت ہو تو پیش کریں۔ فرمانے لگے، مجھے اس دربار سے بغیر کسی نقصان کے نکلنے کی اجازت دے، اور میرے راستے میں تمہارا کوئی آدمی رکاوٹ نہ بنے، کیونکہ جیسے جب کسی بندے کی نیکی اور اس کی عظمت اور اس کی ایسی خوبی کا پتہ چلے تو سب لوگ آگے پیچھے ہو جاتے ہیں نا، پکڑتے ہیں اور چومتے ہیں اور چاڑتے ہیں اور بہت کچھ کرتے ہیں۔ کہا کہ میرے راستے میں کوئی آدمی رکاوٹ نہ بنے۔ معتزد نے حکم جاری کیا کہ ان سے کوئی اعراض نہ کرے۔ ابو حسین نوری بغداد سے نکل کر بصرہ میں ٹھہر گئے، اور حت الامکان کوشش کی کہ اپنے آپ کو چھپائے رکھے تاکہ معتزد کے لیے کوئی سفارش طلب کرنے والا نہ آ جائے، کیونکہ ان کو یہ بات پتہ چل گئی تھی ابو حسین نوری کو کہ معتزد بادشاہ کے دل میں میرے لیے بڑی عزت اور مقام پیدا ہو گیا، تو وہ یہ نہیں چاہتے تھے کہ کوئی آئے اور مجھے بادشاہ کے دربار میں پکڑ کر لے کر جائے، کیونکہ انہوں نے کوئی پیسے، کوئی درہم دینار، کوئی عہدہ، کوئی منصب تو لیا نہیں تھا۔ اور کہتے ہیں کہ جب معتزد نے وفات پائی تو پھر یہ بغداد واپس آئے، اور ابو حسین کی وفات جو ہے وہ 295 ہجری ہے۔ تو بات کیا ہے، وجعلی لسان صدق فی الآخرین۔ تو ایسے دیوانے جو ہیں کہ اللہ کے لیے جو ہے وہ سچی ناموری جو ہے وہ اللہ سے مانگے، تو یہ بڑی بات ہے۔ اور آپ دیکھ لیں کہ یہ جو شہرت جو ہے، یہ ناموری ہے، یہ ایسا نہیں ہے کہ حضرت ابراہیم علیہ السلام نے اپنی ذات کے لیے مانگی ہے، بلکہ یہ وہ شہرت ہے کہ جس کا تعلق جو ہے وہ بھلائی کا سبق دینے سے ہے، نیکیوں کو پھیلانے سے ہے، نیکیوں کو بڑھانے سے ہے نا۔ تو جو نیک لوگ ہوتے ہیں وہ یہ چاہتے ہیں کہ میں نیک کام کروں، اور میرے بعد جو امت ہے، جو دنیا ہے، جو انسان ہے، وہ میری چھوڑی ہوئی نیکی کی مثال سے لوگوں کو ہدایت نصیب ہو، اور وہ اپنے اعمال سے چاہتے ہیں کہ جو کروڑوں انسان ہیں نا، ان کے لیے جو ہے وہ ان کے حق میں گواہی دیں۔ دنیا میں وہ نیکی کے چشمے رواں کر کے جانا چاہتے ہیں کہ تاکہ نسل در نسل ان چشموں سے جو ہے وہ سیراب ہوتی رہے۔ تو یہ ہے اہم بات کہ روشنی کا مینار، نیکی کا مینار جو تھا وہ بننے کے لیے انہوں نے جو ہے وہ دعا مانگی ہے۔ آپ نے سورت یونس پڑھی تھی، سورت یونس میں آیت نمبر 2 پڑھی تھی، انا لہم قدم صدق عند ربہم، وہاں پہ قدم صدق پڑھا تھا، اور یہاں پہ کیا ہے، لسان صدق۔ تو قدم صدقین کا مطلب بھی کیا تھا؟ بلند مرتبہ، اجر حسن اور وہ اعمال صالح جو ایک مومن آگے بھیجتا ہے، ہے نا؟ تو وہاں پہ بھی اللہ تعالیٰ نے کیا حکم دیا تھا؟ یہ کہا تھا کہ اور جو ایمان لے آئیں ان کو یہ خوشخبری سنائیے کہ ان کے رب کے پاس ان کو جو ہے وہ قدم صدقین ملیں گے، یہ ہے اصل چیز. تو یہاں پہ بھی یہی بات حضرت ابراہیم علیہ السلام پڑھتے ہیں، یہ دعا کرتے ہیں، اور یہ دعا اللہ تعالیٰ نے کیسے قبول کی؟ آپ سب لوگوں کو درود شریف تو آتا ہوگا، اور درود ابراہیمی کہاں پڑھتے ہیں آپ لوگ؟ ہم نماز میں پڑھتے ہیں. آپ دیکھیں لاکھوں کروڑوں اربوں خربوں مسلمان ہمیشہ سے پڑھ رہے ہیں اور پڑھتے رہیں گے، اور اس میں جو ہے ہم کیا دعا پڑھتے ہیں؟ کما صلیت علی ابراہیم، ہے نا؟ تو ہم یہ دعا کرتے ہیں کہ اے اللہ تو ابراہیم علیہ السلام پر رحمت بھیج، سلامتی بھیج، جیسے کہ تو نے جو ہے وہ سلامتی بھیجی. اور اسی طرح محمد صلی اللہ علیہ وسلم کے لیے بھی ہم یہ دعا کرتے ہیں، الم نشرح لک صدرک ووضعنا عنک ذکرک. تو اس میں بھی اللہ نے رسول اللہ صلی اللہ علیہ وسلم کا ذکر جو ہے وہ کیسے بلند کیا کہ آج بھی جو ہے وہ لوگ محمد صلی اللہ علیہ وسلم کا نام بھی بڑی محبت کے ساتھ، بڑے پیار کے ساتھ، بڑے اچھے طریقے کے ساتھ جو ہے وہ لیتے ہیں. اب یہاں پہ میری اور آپ کی جو ہے فکر کرنے کی بات ہے. ان کو یہ فکر تھی کہ موجود جو میری زندگی ہے اس میں اچھے کام کروں، ساتھی بھی اچھے ہونے چاہیے، اور جب دنیا سے چلے جاؤں تو میرا کوئی قدم بھی برائی کی طرف نہ اٹھا ہوا ہو، کوئی زبان سے ایک جملہ بھی غلط نہ نکلا ہوا ہو، کوئی اللہ کی ایک نافرمانی بھی کی بھی نہ ہو، کہیں ایسا نہ ہو کہ مجھے دیکھ کر اگر اور لوگ وہ کر رہے ہوں گے. تو اثار سیاح نہیں چھوڑنے، اثار حسنہ چھوڑنے ہیں. ان کو تو یہ فکر تھی کہ میرے بعد لوگ مجھے کن لفظوں میں یاد کریں گے، نا ہے نا؟ اور اب آپ دیکھیں کہ اس سے میری اور آپ کی کیا ذمہ داری بنتی ہے نا، کہ میں اور آپ کہاں پہ کھڑے ہیں، میں اور آپ کیا کر رہے ہیں، اب کیا کر رہے ہیں، اور پیچھے ہم اپنے قدموں کے کون سے نشان چھوڑ کر جا رہے ہیں. ما قدمت و اخرت. یہ ہے اپنا محاسبہ لینا، محاسبہ کرنا اور اپنا جائزہ لینا. اور اس کے بعد جو ہے وہ یہ دعا بھی کرتے ہیں، وجعلنی من ورثت جنت النعیم، وجعلنی اور بنا دے اور دے دے اور شامل کر لے. کس کو؟ نی، مجھ کو. یہاں پہ بھی آرڈر کا صیغہ ہے، کر دے دے دے. جیسے ہوتا ہے نا کہ بچہ جو ہے وہ ماں کا پلو پکڑ لے، ماں کے دوپٹے کو نہ چھوڑے، بس ماں مجھے یہ دے دے، امی مجھے دے دے نا، امی پلیز مجھے دے دے. ماں کا کوئی موڈ نہیں ہوتا، بچہ اتنا اصرار کرتا ہے، اقرار کرتا ہے، کبھی آگے سے کبھی پیچھے سے، اور کہتا ہے کہ کیسے میں اپنی ماں کو مناؤں اور کیسے اپنی ماں سے یہ مطالبہ جو ہے وہ میں پورا کروں نا. اور یہاں تک کہ ماں کا دل پسیج جاتا ہے اور ماں کہتی ہے کہ اچھا، حالانکہ ناراض ہوتی ہے کسی بات سے، کہتی ہے کہ نہیں اچھا چلو میرا بچہ ہے نا، اس سے غلطیاں تو ہو گئی ہیں لیکن کوئی بات نہیں، چلو اچھا چل پھر ٹھیک، بتا پھر تجھے کیا چاہیے. تھوڑی دیر پہلے آپ نے منہ موڑا ہوا تھا، آپ دیکھ بھی نہیں رہے تھے، آپ سن بھی نہیں رہے تھے، آپ کہتے ہیں جاؤ جاؤ مجھے نظر بھی نہ آؤ، اور پھر تھوڑی دیر بعد جو ہے آپ جو ہے وہ ایسے مانتی ہیں کہ پھر آپ سب کچھ جو ہے نا بچے کے لیے فدا کرنے کو، قربان کرنے کو تیار ہے نا. اور آپ دیکھیں کہ حضرت ابراہیم علیہ السلام پیچھے سے درخواست کر رہے ہیں کہ قیامت کے دن میری خطاؤں کو معاف کر دینا، علم عمل میں یکسانیت، حکمت دانائی، نیک لوگوں کا ساتھ، اور ایسے اچھے عمل کروں تو راضی ہو جائے، اور پیچھے والے لوگ مجھے اچھے لفظوں میں یاد کریں، اور یا اللہ وجلنی من ورثتی اور بنا دے مجھے وارث جنت النعیم، جنت النعیم کا. اب آپ دیکھیں مجھے اور آپ کو بھی وراثت کی بڑی فکر رہتی ہے نا، کہ وراثت میں ہمیں ملے گا کیا، ہے نا؟ اور وراثت کا حال یہ ہوتا ہے کہ والدین جو ہیں وہ مرتے ہیں، اور بعض اوقات والدین مرے بھی نہیں ہوتے نا، بیمار ہوتے ہیں، ہاسپٹل میں ہوتے ہیں، اور وارث بننے کے لیے دنیا کے لیے اولاد جو ہے وہ کیا کرتی ہے، والدین کی دعا کی تمنا کرنے لگتی ہے، والدین کی موت کی تمنا کرنے لگتی ہے. یعنی اولاد کیا کرتی ہے، اپنے والدین کی موت کی دعائیں کرتی ہے، تمنا کرتی ہے. والدین نے جب ہمیں پالا تو ان دعاؤں کے ساتھ کہ اللہ مجھے اور آپ کو زندگی دے، ان آرزوؤں کے ساتھ کہ لمبی عمر ہو، اور ایک تھا والدین کا اولاد کو سنبھالنا اور ایک ہے اولاد کا والدین کو سنبھالنا اور دیکھ بھال کرنا، اور والدین تھکتے نہیں ہیں، تنگ نہیں آتے، اولاد تنگ آ جاتی ہے، تھک جاتی ہے، بوجھ، مصیبت، یہ جوانی، یہ رانائیاں، یہ حسن، یہ گھومنا پھرنا، اس میں ہمارے والدین ہمارے لیے بوجھ بن رہے ہیں، تنگ پڑ رہے ہیں، شادی پہ جانا تھا، کب یہ جان چھوڑیں گے، اور کب میں گھوموں گی مال میں، اور کب میں جاؤں گی فلاں جو ہے وہ باربیکیو میں، اور فلاں پارٹی میں، اور فلاں سوشلائزیشن میں، ہے نا؟ اور کیا چاہتے ہیں؟ والدین بوجھ لگ رہے ہیں، لیکن کون سی فیکٹری ہے، کون سی زمین لی ہوئی تھی، کب یہ گھر امی سے میں اپنے نام لگوا سکتی ہوں اور لگوا سکتا ہوں؟ تو ہم وارث تو بننا چاہتے ہیں دنیا کا، مال کا، دولت کا، زیور کا، لیکن ابراہیم علیہ السلام اللہ سے یہ دعا کرتے ہیں کہ اللہ مجھے جو ہے وہ وارث بنا دے، اور یہ نہیں کہہ رہے کہ صرف مجھے بنا، واجعلنی من ورثتی، مجھے شامل کر لے وارثوں میں، کون سے وارثوں میں، یعنی من ورثتی، یعنی جنت نعیم کے جو بہت سے وارث ہیں، جو بہت سے انبیاء ہیں، صالحین ہیں، شہداء ہیں، جو متقی لوگ ہیں، ان وارثوں میں مجھے بھی شامل کر لینا. اور آپ کو پتہ ہی ہے کہ وارث جو ہے، پہلے وارث کون تھے جنت کے؟ جتنے انبیاء گزرے، جتنے نیک اور متقی لوگ گزرے، تو جنت کے وارث تو صالحین ہیں نا، نیک متقی انبیاء ہیں، سارے نیک لوگ جو گزرے. تو اب حضرت ابراہیم علیہ السلام بھی یہ دعا کرتے ہیں کہ اے اللہ، یا اللہ مجھے بھی جنت کے وارثوں میں شامل کر لے. اور جنت بھی کیسی؟ نعیم، نعمتوں بھری. اور آپ کو پتا ہے یہ نعمت کا لفظ جو ہے، یہ نعیم جو ہے، نعمت واحد ہے تو نعیم جو ہے وہ جمع ہے، لیکن نعمت لفظ جو ہے وہ اسم جنس ہے، ہے نا؟ واحد، جمع، مذکر، مونث، سب کے لیے جو ہے یہ استعمال کیا جاتا ہے. تو حضرت ابراہیم علیہ السلام جو ہیں وہ اللہ تعالیٰ سے یہ دعا کرتے ہیں کہ یا اللہ تو مجھے جو ہے وہ جنت کے وارثوں میں جو ہے وہ شامل کر لے. اور جنت بھی کیسی؟ کہ نعمتوں بھری ہوئی، بڑی خوبصورت جنت، بڑی اچھی جنت. اور آپ دیکھ لیں کہ اگر کوئی جنت کا وارث بن جائے تو جنت جو ہے وہ کیسی ہے، جنت کتنی خوبصورت ہے. اس سلسلے میں ہمیں بے شمار احادیث ملتی ہیں کہ جو جنت اللہ تعالیٰ نے اپنے متقی بندوں کے لیے تیار کر رکھی ہے، تو وہ جنت جو ہے وہ کتنی خوبصورت ہے، وہ کتنی بڑی ہے، وہ کتنی وسیع ہے، کہ یہ آسمان و زمین جو ہے اور جو اس کے درمیان ہے، اور اتنے ہی اور بھی اگر پیدا ہو جائیں تو ان کی وسعتیں بھی اس جنت کے مقابلے میں اور کچھ بھی نہیں ہے. اور خود رسول اللہ صلی اللہ علیہ وسلم نے یہ بھی فرمایا کہ نہ وہ کسی آنکھ نے دیکھی، نہ کسی کان نے اس کے بارے میں سنا، نہ کسی دل میں اس کے بارے میں تصور ہی گزرا. وہ جنت جو ہے وہ اللہ تعالیٰ نے اپنے پیاروں کے لیے جو ہے وہ تیار کر رکھی ہے. اور آپ دیکھیے کہ حضرت ابراہیم علیہ السلام تو اتنے نیک تھے، اتنے پیارے تھے، اور آخری جنتی جو جنت میں جائے گا اس کا حال ہمیں صحیح مسلم اور مسند احمد میں ملتا ہے. عبداللہ بن مسعود، مغیرہ بن شعبہ اور ابو سعید خدری رضی اللہ عنہم سے رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، موسیٰ علیہ السلام نے اپنے رب کی خدمت میں عرض کیا کہ اے میرے رب، جنت میں سب سے کم درجہ جس شخص کا ہوگا اس کا کیا حال ہے؟ اب آپ دیکھیں کہ موسیٰ علیہ السلام کو اب یہ فکر ہے کہ سب سے کم درجے والا جنتی کیسے ہے، کیسا ہے. تو اللہ تعالیٰ نے سب سے آخر میں جنت میں جانے والے شخص کا حال بتایا کہ جب اسے جہنم سے نکالا جائے گا، گویا کہ آخری جنتی جو جنت میں جائے گا اسے جہنم سے نکالا جائے گا، تو وہ اس کی طرف دیکھے گا اور کہے گا، تبارک الذی نجانی منک، بڑی عزت و برکت والی ہے وہ ذات جس نے مجھے تجھ سے نجات عطا کی. نجانی منک، منکی، میں نے وقت کی وجہ سے منک کہا ہے، تو کس سے نجات دی؟ جہنم سے. پھر وہ کہے گا، لقد اتانی اللہ شیئن ما اتاہ احد من الاولین والآخرین، اللہ تعالیٰ نے مجھے ایسی نعمت سے نوازا ہے जैसी पहले और बाद के लोगों में से किसी को भी नहीं दी। मा अताहु आदम मिनल अव्वलीन वल आखरीन वल आखरीन। वो इसी गुमान में जन्नत के किनारे बैठा होगा कि अचानक दूर से एक दरख्त नजर आएगा। वो दरख्त को देखकर पुकारेगा, ऐ रब, ऐ रब्बी, ऐ मेरे रब, अदननी मिन हाज़िहि शजरा। अदननी का मतलब क्या है? अदननी, अगर आज आप इसका मुझे रूट बता दें और मतलब बता दें। हमजा, दाल, नून, फिर नून, फिर या, तो इसका मतलब है कि आपको सबक याद हो गया। अदननी क्या है इसका रूट? आइन तो मैंने बोला ही नहीं है। हमजा, दाल, नून, नून, या, अदननी। बिल्कुल सही, माशाल्लाह। आप देखें आपने कितना अच्छा सबक याद किया। तो दाल, नून, या है ना, दुनिया का रूट क्या है? एक दाल नून वो और एक दाल नून या। और अगर दाल नून या है तो इसका क्या मतलब है? यानी एक चीज जो है, हाँ, जैसे अदना हकीर के लिए भी आता है, और ये जो है वो जैसे ऐसी चीज के लिए भी आता है कि करीब कर दे। तो यहाँ पे अदननी के मानी है मुझे करीब कर दे। अदननी, मुझे करीब कर दे, मिन हाज़िहि शजरती, इस दरख्त के। और फिर साथ ही वो क्या दुआ करते हैं? फले अस्तज़िल्ला बिज़िल्लिहा व अशरबा मिन माएहा, ताकि मैं इसके साए में बैठूं और इसका पानी पीऊं। अब क्या कह रहे हैं कि बस इस दरख्त के मुझे जरा करीब कर दें ताकि मैं इसके साए में बैठूं और इसका पानी पीऊं। अल्लाह ताला फरमाएंगे, या इब्ने आदम, ए आदम की औलाद आदम अलैहिस्सलाम, लअल्ली इन आतैतु कहा, अगर मैं तुझे ये दे दूं, सअल्तनी गैरहा, अगर मैं तुझे ये साया नसीब कर दूं, इस दरख्त के करीब कर दूं, तो फिर तू मुझसे इसके अलावा कोई दूसरी चीज तो नहीं मांगेगा फिर, है ना? ये पूछते हैं कि अगर मैं तुझे ये दे दूं तो फिर ऐसा तो नहीं होगा कि इसके सिवा तो मुझसे कोई और सवाल करे। वो पुख्ता वादा करेगा, नहीं नहीं मेरे रब, और कुछ नहीं मांगता। ये तवील हदीस है, इसको आप इमाम मुस्लिम में असल पूरी अरबी के साथ भी पढ़ सकते हैं। कहेगा, नहीं है मेरे रब, मैं कुछ नहीं मांगता, बस सिर्फ इस दरख्त के करीब कर दे। चुनांचे अल्लाह इसको इस दरख्त के करीब कर देंगे कि इसके साए में बैठे, इसके फल खाए, इसका पानी पिए। इसी हाल में होगा कि पहले दरख्त से बेहतर एक और दरख्त नजर आएगा। वो कहेगा, अल्लाह मुझे इस दरख्त के करीब कर दे ताकि इसका पानी पीऊं और इसके साए में बैठूं। तेरी इज्जत और जलाल की कसम, बस ये दे दे, मजीद कुछ नहीं मांगूंगा। वो बच्चे वाली बात याद रखिएगा जो माँ से कहता है ना, बस अम्मी प्लीज मुझे आप बाजार साथ ले जाए मॉल में, मैं कुछ नहीं बोलूंगी, है ना? या घर के अंदर भी बस ये एक मेरी बात पूरी कर दे, फिर इसके बाद आपसे कुछ नहीं कहूंगी। इसे और या अपने आप पे गौर करें कि हम अपने शोहर को क्या कहते हैं, बस ये काम आप मेरा कर देना, ये चीज ला देना, फिर आपसे और कुछ नहीं कहती। अच्छा खैर, अब ये है कि वो ये कहेगा और अल्लाह ताला से कहेंगे, या इब्ने आदम अलम तकुन तुआइदुनी, ए इब्ने आदम क्या तूने मुझसे वादा नहीं किया था? वायदा करना दो लोगों में होता है ना, जैसे तुआइदुनी अल्लाह तसअलनी गैरहा, कि इस दरख्त के बाद तू कुछ भी मुझसे नहीं मांगेगा। वो कहेगा, बस अल्लाह ये दे देना और कुछ नहीं मांगूंगा। चुनाचे अल्लाह उसे उस दरख्त के करीब कर देंगे। इसी हालत में होगा, अब दूसरे दरख्त के पास आ गया है, पहले दोनों दरख्तों से ज्यादा बेहतर और ज्यादा खूबसूरत, जन्नत के दरवाजे के करीब एक और दरख्त नजर आएगा। अभी वो जन्नत में पहुंचा कोई नहीं है, आप इस बात का अंदाजा करें कि जन्नत के दरवाजे के करीब एक और दरख्त आएगा। अब उसको नजर आ रहा है, वो सब्र की कोशिश करेगा, मगर सब्र कहां? कहेगा, मेरे रब इस दरख्त के करीब कर दे ताकि इसका पानी पीऊं, इसके साए तले रहूं, अब इसके बाद कुछ नहीं मांगूंगा। अल्लाह ताला फरमाएंगे, ए इब्ने आदम क्या तूने मुझसे वादा नहीं किया था कि इसके बाद कुछ नहीं मांगेगा? फिर अल्लाह उसे इस तीसरे दरख्त के पास कर देगा। जब इस तीसरे दरख्त के नीचे जाएगा तो सामने जन्नत नजर आएगी। अल्लाह हू अकबर, सुभान अल्लाह, ये मेरे अल्फाज हैं। دوسرے درخت کے نیچے جائے گا تو سامنے جنت نظر آئے گی، اہل جنت کی آوازیں سنے گا، اس کی نعمتیں، اس کے محلات، اس کے باغات نظر آئیں گے. وہ ان کو دیکھتا رہے گا لیکن بالآخر صبر نہ کر سکے گا اور کہے گا، یا ربی ادخلنی ہا، میرے پروردگار مجھے اس جنت میں داخل کر دے. جو پہلے جو ہے وہ دیکھا تھا انہوں نے درخت کو تو کیا کہا تھا، ادنینی ادنینی، کیا مطلب تھا اس کو، قریب کر دے. اب کیا کہا، ادخلنی ہا، مجھے اس کے اندر داخل کر دے. کیونکہ پہلے تو جنت نظر ہی نہیں آئی نا، درخت ہے اور جہنم کے عذاب اور طرح طرح کے عذاب سے نکلا ہے، درخت کا سایہ اور پانی ہے نا، وہی اس کو بڑی غنیمت جو ہے وہ لگ رہا ہے نا. اچھا اب جو ہے پھر اللہ تعالیٰ جو ہے فرمائیں گے، یا ابن آدم، اے ابن آدم، ما یسرینی من کا، مجھ سے تیرے تقاضے کو کون سی چیز روکے گی. اصرار کر رہے ہیں نا، یسرینی، ایور دی کا ان اوتیا کا دنیا و مسلحا ماہا. اللہ تعالیٰ کہیں گے، ابن آدم تیرے تقاضے کب ختم ہوں گے، کون سی چیز تجھے روکے گی، کیا تو اس بات سے راضی ہے کہ پوری دنیا تجھے دگنی کر کے دے دوں، جتنی دنیا ہے نا اس سے دگنی کر کے تجھے دے دوں، تجھے دے دوں. بندہ کہے گا، یا ربی، اے میرے پروردگار، اتستزیو منی، اتستزیو منی، کیا ہے اس کا روٹ، مذاق کرنا. شاباش. سین ہا کیا، نہیں کیا ہے اس کا روٹ، ہا زا حمزہ ہے نا، تو کیا تو مذاق کرتا ہے مجھ سے، کیا تو میرا مذاق اڑا رہا ہے. وَأَنْتَ رَبُّ الْعَالَمِينَ، حالانکہ تو سارے جہان کا پروردگار ہے. غرض اس بندے سے کہا جائے گا، جاؤ جنت میں داخل ہو جاؤ. وہ جب جنت میں داخل ہونے کے لیے جائے گا تو اسے ایسا محسوس ہوگا ساری جنت بھر چکی ہے. اب جائے گا تو اس کو جنت بھری ہوئی نظر آئے گی. اب وہ پھر کہے گا، اے رب، اے میرے رب، کیفا، کیوں کر، وقد نزل الناس منازلہم واخذوا اخذاتہم، اے میرے پروردگار یہ کیوں کر ممکن ہے، لوگ تو اپنی اپنی جگہ لے چکے اور اپنے اپنے حصے پہ قبضہ کر چکے. اللہ تعالیٰ فرمائیں گے، تم پسند کرو گے کہ تمہاری ملکیت دنیا میں کسی بادشاہ کے ملک جتنی ہو. وہ کہے گا، ہاں میرے رب. اللہ تعالیٰ فرمائیں گے، ہم نے تجھے اتنی بادشاہی بخش دی، مثلہ و مثلہ و مثلہ و مثلہ و مثلہ، کتنی دفعہ کہا رسول اللہ صلی اللہ علیہ وسلم نے، پانچ دفعہ، مرہ خمسہ، پانچ مرتبہ زیادہ بڑی سلطنت تجھے عطا کر دی. وہ کہے گا، میرے رب میں خوش ہو گیا. اللہ تعالیٰ فرمائیں گے، ہاذا لکا و عشرت امثالہی و لکا مشتہت نفسک و لذت عینک، یہ تیرے لیے ہے اور دس گنا اور زیادہ بھی. پہلے پانچ، پھر دس اور، عشرہ اور تیرا دل جو چاہے اور تیری آنکھ کو جو کچھ بھلا لگے سب ہم نے تجھے دیا. مشتحت اشتہا، آپ پیچھے پڑ چکی ہیں یہ ہے نا، وہ لذت عینک، تیری آنکھ جس چیز سے سرور حاصل کرے. پھر وہ جب جنت میں داخل ہوگا تو وہاں حور عین میں سے اس کی دو بیویاں اس کا استقبال کریں گی اور وہ کہیں گی، الحمدللہ الذی احیاک لنا واحیانا لک، تعریف اللہ کے لیے جس نے تمہیں ہمارے لیے اور ہمیں تمہارے لیے بنایا. پھر وہ کہے گا، ما اوتی احد مثل ما اوتیت، کیا کہتا ہے، اس کا مطلب کیا ہے، ما اوتیا، جو مجھے دیا گیا، احد یعنی جو کچھ مجھے دیا گیا ہے، احد مثل ما اوتیت، جو مجھے دیا گیا اس کی مثل کسی اور کو بھی دیا گیا. اور یہ جنتی کون سا ہے، سب سے آخری ہے، یہ سب سے نچلے درجے والا جنتی ہوگا. حضرت موسیٰ علیہ السلام نے عرض کیا، یہ تو سب سے کمتر درجے کا جنتی ہوا، اور اعلیٰ منزل والے جنتی کی شان کیا ہوگی، جو سب سے اعلیٰ درجے کا جنتی ہے اس کی شان کیا ہوگی. اللہ تعالیٰ نے فرمایا، اولئک الذین اردتو غرستو، یہ ایسے لوگ ہیں جن کو میں نے چنا، میں نے چنا، اردتو یعنی میں نے اپنے ارادے سے ان کو جو ہے وہ چن لیا. غرض تو کرامت ہوں بے یدی, میں نے جو ہے ان کو چن لیا اور میں نے جو ہے وہ کیا کیا, جن کو میں نے چنا اختیار کیا ان کی عزت اور بزرگی کو اپنے ہاتھ سے جمایا. غرض تو کرامت ہوں یعنی جمایا ان کی عزت اور بزرگی کو بے یدی اپنے ہاتھ سے. اور کیا ہے, وہ ختم تو علیہا اور اس پر مہر ثبت کر دی, یعنی میں نے ان کے لیے جنت میں جو جو نعمتیں تیار کر رکھی ہیں انہیں جو ہے فلم تر عین ولم تسمع اذن ولم یخطر علی قلب بشر, وہ جو نعمتیں ہیں نہ تو کسی آنکھ نے اس کو دیکھا نہ کسی کان نے سنا اور نہ ہی کسی دل میں اس کے متعلق جو ہے وہ تصور تک بھی گزرا. اور آپ دیکھ لیجئے کہ یہ ہے آخری جنتی جو جنت میں داخل ہوگا کہ اس کو لوگ نظر آ رہے ہیں اور وہ پوچھ رہے ہیں کہ کسی اور کو بھی ایسا ملا, اور اللہ رب العزت جو ہیں وہ حضرت موسیٰ علیہ السلام کے جواب میں کہتے ہیں کہ کسی نے جو ہے وہ تصور بھی کسی کے دل میں نہیں گزرا جو اللہ تعالیٰ جنتیوں کو نعمت دیں گے. تو جنت بڑی خوبصورت ہے اور ابراہیم علیہ السلام دعا کرتے ہیں وَجْعَلْنِي مِنْ وَرَثَةِ جَنَّتِ النَّعِيمِ, نعم تو بری جنت کا مجھے وارث بنا دے. دنیا میں ہم پسند کرتے ہیں نا کہ ہمیں وراثت ملے, تو آئیے جنت کے وارث بننے کی فکر اور پلاننگ کریں. ہمارے آنسو بہیں, ہماری آنکھیں روئیں, اور کیسے روئیں جو ہے وہ جنت کے شوق میں اور جنت کی فکر میں. قلب معلق فی المسجد, جو مسجد میں ہینگ ہے وہ دل, اور وہ آنکھ جو اللہ کے خوف سے جو ہے وہ روتی ہے, تو وہ جنت کی وارث جو ہے وہ بن سکتی ہے. آپ نے سورت الفرقان میں بھی یہ بات پڑھی تھی نا کہ جو آنکھ جنت کے اندر جائے گی وہ کون سی آنکھ ہے, فرجل ذکر اللہ خالیا ففاضت عیناہ, کہ وہ انسان جو تنہائی میں اللہ کو یاد کر کے روتا ہے نا. تو جنت کا وارث بننے کے لیے اللہ کو یاد کر کے رونا, اللہ کی فکر کرنا, اللہ کو راضی کرنا, اعمال حسنہ کرنا, اعمال مردیہ, اثار حسنہ, یہ میری اور آپ کی ذمہ داری ہے. تو اللہ تعالیٰ مجھے اور آپ کو بھی نعمتوں بری جنت کا وارث بنا دے. اور اس کے ساتھ جو ہے وہ کیا دعا کرتے ہیں, اب آپ سوچیں کہ باپ کافر ہے, مشرک ہے, شرک کر رہا ہے, اور وہ بھی وقت کے نمرود کے ساتھ ملا ہوا ہے اور کفر کا ساتھ دے رہا ہے, لیکن حضرت ابراہیم علیہ السلام کو صرف اپنی فکر نہیں ہے, اپنے باپ کی بھی فکر ہے. اولاد ہو تو ایسی, یہ ہے حقوق والدین. کیا, واغفر لابی, اور میرے رب میرے باپ کو معاف کر دے. اب رب اور اے میرے رب میرے باپ کی مغفرت کر دے. انہو کان من الضالین, بے شک وہ گمراہ لوگوں میں سے ہے. اب آپ دیکھ لیں کہ وہ والد کی مغفرت کی دعا کرتے ہیں, اور دعا اس لیے کرتے ہیں کہ باپ ان لوگوں میں سے ہیں جو کہ بھولے بھٹکے لوگ ہیں, جو کہ گمراہ ہیں. تو گویا کہ یہاں پہ حضرت ابراہیم علیہ السلام نے یہ دعا اس وقت مانگی تھی جب اللہ تعالیٰ نے مشرکین کے لیے جو ہے وہ دعائے مغفرت مانگنے سے منع نہیں کیا تھا, ہے نا. اس وقت جو ہے ابھی قرآن میں آیتیں نازل نہیں ہوئی تھیں, ٹھیک ہے نا. اس وقت اللہ تعالیٰ نے ابراہیم علیہ السلام کو, قرآن تو بعد میں نازل ہوا, لیکن اس وقت اللہ تعالیٰ نے ابراہیم علیہ السلام کو جو ہے وہ کیا کہا تھا, ابھی منع نہیں کیا تھا. ان سے واضح نہیں تھا کہ مشرک چونکہ اللہ کے دشمن ہے تو ان کے لیے دعائے مغفرت جو ہے وہ مانگی نہیں جا سکتی. تو اس وقت انہوں نے یہ دعا جو ہے وہ مانگی ہے, اور جب ان کو یہ بات پتا چل گئی کہ مشرک کے لیے دعائے مغفرت نہیں کی جا سکتی, تو انہوں نے جو ہے وہ اپنے باپ سے بھی جو ہے وہ بیزاری کا اظہار کر دیا. سورۃ توبہ آیت نمبر 112 میں, آیت نمبر 112 سے یہ مضمون چلتا ہے, اور 114 میں آپ کو یہ بات پتا چلتی ہے کہ کس طرح جو ہے وہ اپنے باپ سے بیزاری کا اظہار کرتے ہیں. آپ دیکھیں کہ اللہ تعالیٰ مشرکین کا ذکر پیچھے سے کرتے چلے آ رہے ہیں, اور آیت نمبر 114 سورۃ توبہ میں کہتے ہیں وما کان استغفار ابراہیم علیہ ابیہی, اور ابراہیم علیہ السلام کا اپنے باپ کے لیے دعائے مغفرت مانگنا جو ہے وہ کیا تھا, الا ام موعدت وعدہ ایہ, صرف وعدے کی وجہ سے تھا جو انہوں نے اس سے وعدہ کر لیا تھا. فلما تبین لہ, جب ان پر یہ بات واضح ہو گئی, انہ عدو کہ وہ دشمن ہے, للہ اللہ کا, تبرا منہ, تو وہ اس سے بے تعلق ہو گئے, بیزار ہو گئے. ان ابراہیم لأواہ حلیم, واقعی ابراہیم علیہ السلام بہت ہی آہیں بھرنے والے اور حلیم التبع تھے, رحیم المزاج اور حلیم التبع تھے. تو اس سے جو ہے ہمیں کیا بات پتہ چلتی ہے کہ جب پتہ چل گیا ان کو کہ دعا نہیں مانگی جا سکتی مشرکین کے لیے, تو پھر انہوں نے اپنے باپ سے بھی بے تعلقی کا جو ہے وہ اظہار کر دیا. تو یہ ہے اصل بات کہ حضرت ابراہیم علیہ السلام نے اپنے باپ کے لیے ان کی زندگی میں جو استغفار کی نیت اور خیال کیا تھا, تو کیا تھا کہ اللہ تعالیٰ تو میرے باپ کو توفیق دے کہ وہ بھی مسلمان ہو جائے, وہ بھی نیک ہو جائے, وہ بھی ایمان لے آئے, اور جو ہے وہ اس طرح ان کا باپ جو ہے وہ کفر میں نہ مرے نا. یہ ہے بات. اب آپ دیکھ لیجئے کہ یہ انہوں نے کہا کہ وغفر لے ابھی انہ کان من الضالین, کہ وہ گمراہوں میں سے ہے, یعنی مشرک میں سے ہے, شرک کرنے والوں میں سے ہے. ولا تخزنی یوم یبعثون, اور تو مجھے رسوا نہ کرنا, اور اے میرے رب تو مجھے جو ہے وہ رسوا نہ کرنا, ذلیل نہ کرنا. کس دن؟ یوم یبعثون, جس دن لوگوں کو زندہ کر کے جو ہے وہ اٹھایا جائے گا. تو اصل بات کیا ہے کہ اب حضرت ابراہیم علیہ السلام کو یہ فکر تھی کہ قیامت کے دن کہیں ایسا نہ ہو کہ میں اپنے باپ کو جو ہے وہ جہنم میں دیکھوں, اور میں اپنے باپ کو جو ہے جب حساب کتاب ہو تو اس کا شمار مشرکوں کافروں میں ہو, اور یہ چیز میرے لیے رسوائی کا سبب جو ہے وہ بن جائے. تو اس لیے حضرت ابراہیم علیہ السلام نے اپنے باپ کا حق جو تھا وہ بڑی دل سوزی کے ساتھ جو ہے وہ ادا کیا. کیوں؟ سورۃ مریم آیت 47 میں ہمیں یہ ملتا ہے کہ جب انہوں نے اپنے باپ کے ظلم و ستم سے وہ تنگ آ گئے, تو انہوں نے اپنے گھر کو چھوڑا, تو انہوں نے اپنے باپ کو کہا تھا سلام علیکا, تجھ پر سلامتی ہو, سأستغفر لک ربی انہ کان بی حفیہ, کہ آپ کو سلام ہو, میں آپ کے لیے اپنے رب سے بخشش کی دعا کروں گا, وہ میرے اوپر نہایت مہربان ہے نا. تو اسی لیے انہوں نے اپنے باپ کے لیے دعا کی. یہاں پہ بھی ہمیں دعا ملتی ہے سورت ابراہیم آیت 41 میں ملتی ہے, ربنا اغفر لی ولی والدی, ہے نا, وہاں پہ بھی ملتی ہے. لیکن جب ان کو پتہ چل گیا کہ میرا باپ دشمن خدا ہے, تو ایک مومن کا باپ ہی کیوں نہ ہو, اگر وہ اللہ کا دشمن ہے تو اس کے لیے دعائے مغفرت نہیں کی جا سکتی نا. تو اب وہ اسے جو ہے وہ بیزار ہو گئے, اور اب ان کو اس بات کا غم ہے, اس بات کی فکر ہے کہ کہیں ایسا نہ ہو کہ مجھے جو ہے وہ قیامت کے دن جو ہے وہ رسوائی ہو. ساری مخلوق کے سامنے جب میرے باپ کا حساب کتاب ہو اور اسے عذاب سے دوچار کیا جائے, تو پھر میرا حال جو ہے وہ اس وقت کیا ہوگا. تو قیامت کے دن اولین اور آخرین کے سامنے مجھے یوں رسوا نہ کرنا ہے اللہ کہ میرے باپ کو سزا مل رہی ہو. اور ابراہیم علیہ السلام کھڑا دیکھ رہا ہو. حضرت ابو ہریرہ رضی اللہ عنہ روایت کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا سیدنا ابراہیم علیہ السلام قیامت کے دن اپنے باپ کو اس حال میں دیکھیں گے کہ منہ پر سیاہی اور گرد و غبار چڑھا ہوا ہوگا, چڑھ رہا ہوگا. آپ والد سے کہیں گے میں نے تمہیں کہا نہ تھا میری نافرمانی نہ کرو؟ باپ کہے گا آج میں تمہاری نافرمانی نہیں کروں گا. پھر حضرت سیدنا ابراہیم علیہ السلام اپنے پروردگار سے کہیں گے کہ آپ نے مجھ سے وعدہ کیا تھا کہ قیامت کے دن تجھے ذلیل نہیں کروں گا, اس سے بڑھ کر میری کیا ذلت ہوگی کہ میرا باپ ذلیل ہو رہا ہے اور تیری رحمت سے محروم ہے. اللہ تعالیٰ فرمائیں گے میں نے کافروں پر جنت حرام کر دی. پھر حضرت ابراہیم علیہ السلام سے کہا جائے گا ذرا اپنے پاؤں تلے تو دیکھو, وہ دیکھیں گے تو एक नजासत से लिथड़ा हुआ बिच्छू, बिज्जू, बिज्जू बाजीवो, तो निजासत से लिथड़ा हुआ एक बिज्जू नजर आएगा और वालिद का कोई पता ही नहीं लगेगा। फिर इसके पांव से पकड़कर इस बिज्जू को जहन्नुम में डाल दिया जाएगा। ये बुखारी की रवायत है। अब क्या है कि जन्नत में जा नहीं सकते, वालिद की शक्ल एक बिज्जू की शक्ल बन जाएगी और बिज्जू कैसा, गंदगी में लिथड़ा हुआ है ना, पांव के नीचे गंदगी में लिथड़ा हुआ जो है वो बिजू की शक्ल में बाप होगा, और फिर इसके पांव से पकड़कर इस बिजू को जहन्नुम में डाल दिया जाएगा। तो यूं अल्लाह ताला कयामत के दिन हजरत इब्राहिम अलैहिस्सलाम की रसवाई का इलाज करेंगे कि आपके बाप की शक्ल सूरत मसख कर दी जाएगी। न्यूयॉर्क में मेरी एक स्टूडेंट थी, हिंदू थी और फिर वो मुसलमान हुई, और मैं ऐसे ही कुरान पढ़ा रही थी और उसने पढ़ती थी कुरान, उसने कुरान पढ़ना भी सीखा मुझसे बड़े शौक से, बड़ी मोहब्बत से, माशाल्लाह बड़ी अच्छी अच्छी तरह से जो है वो अमल कर रही है, और बहुत जारो कितार रो रही थी इन्हीं आयात पर। जैसे सूरह तौबा में गुजरी तो कह रही थी कि जब भी बात होती तो कहती थी कि मुझे इस बात की बहुत ही फिक्र है कि मेरे माँ बाप का क्या बनेगा ना, तो आप मेरे माँ बाप के लिए दुआ करें कि वो जो है वो मुसलमान हो जाए ना, वरना फिर हमेशा हमेशा की जहन्नुम में रहेंगे। और कई दफा सवाल पूछती थी कि अगर वो ईमान ना ले तो हमेशा फिर जहन्नुम में रहेंगे, क्या फिर वो आग से निकल नहीं सकते, तो वो ये सवाल करती थी। तो आप सोच लें कि वो लोग, वो न्यू मुस्लिम जिनके वालदैन ने इस्लाम कबूल नहीं किया, जिनके रिश्तेदारों ने इस्लाम कबूल नहीं किया, वो कितने ज्यादा जो है वो गमजदा है, दिल अफसरदा है, और वो सोचते हैं कि हमारे माँ बाप का, हमारे रिश्तेदारों का क्या बनेगा। और हम जो मुसलमान हैं हमें इस बात पे सोचना चाहिए कि हमारा इस्लाम कैसा है, क्या वाकई हमें जन्नत में ले जाने का जो है वो जरिया बन सकता है। तो ये थे हजरत इब्राहिम अलैहिस्सलाम के, वो अल्लाह ताला से ये दुआ करते हैं कि मुझे नेमतों भरी जन्नत का वारिस बना दे। और दुनिया में हम चाहते हैं हर तरह की नेमत, हर तरह का घर, अच्छी जॉब, अच्छी चीजें हमें मिले, लेकिन इब्राहिम अलैहिस्सलाम ने जो है वो दुनिया में रहते हुए जन्नत का वारिस बनने की दुआ की है। और तमाम नेक लोगों ने, बीबी आसिया भी ये कहती थी ना कि मेरे लिए जन्नत में जो है वो महल बना दे, है ना। तो नेक लोग जो है वो दुनिया में आखरत की फिक्र करते हैं और अपनी नहीं, अपने वालदेन, अपनी औलाद, अपने सब लोगों की फिक्र करते हैं। अब इसके बाद जो है, जो आयत नंबर 88 है, यहां से ये जो आयत है इसके बारे में मुफस्सरीन जो हैं वो क्या कहते हैं, आयत 88 और 89, 88, 89, ये जो दो आयतें हैं इसके बारे में कुछ लोग ये कहते हैं कि हजरत इब्राहिम अलैहिस्सलाम की दुआ का हिस्सा है, कुछ लोग कहते हैं कि नहीं, इब्राहिम अलैहिस्सलाम की दुआ यहाँ पे खत्म हो जाती है। उनकी जो दुआ जो है जब ये आयत 87 पे खत्म हो जाती है तो अल्लाह ताला ने उनकी दुआओं पर इजाफा करते हुए ये दो आयतें कही हैं। और वो क्या बातें बताई हैं, क्योंकि हजरत इब्राहिम अलैहिस्सलाम अपने लिए दुआ कर रहे हैं और अपने बाप के लिए कर रहे हैं, और नेक और मुत्तकी बनना और अच्छे काम करना, सोबते सवाले, और साथ ही बाप की भी फिक्र है और बाप है मुशरिक, तो अल्लाह ताला उनकी इस कॉल पर इजाफा करते हुए कहते हैं यौम ला यन्फउ मालुन वला बनून इल्ला मन अतल्लाह बिकल्बिन सलीम, कि कयामत का दिन तो वो दिन होगा जो योम युबासून है, वो दिन होगा कि जिस दिन नहीं नफा देगी, कोई प्रॉफिट नहीं है, कोई नफा नहीं है, कोई फायदा नहीं है, ना किसी माल का और ना ही किसी औलाद का, जिस दिन माल और बेटे कोई फायदा नहीं देंगे सवाए इसके, बजुज इसके मन अतल्लाह बिकल्बिन सलीम, कि अगर कोई शख्स कल्बे सलीम लिए हुए आए। अब आप देख लीजिए कि अल्लाह ताला जो है क्या कहते हैं, आपकी दुआ पर तबसरा करते हुए कहते हैं कि ए इब्राहिम कयामत के दिन आदमी के काम कोई चीज नहीं आ सकती। दुनिया में होता है ना कि माल काम आ रहा है, औलाद काम आ रही है, लेकिन ये माल और औलाद जो हैं ये कयामत के दिन जो हैं कोई फायदा नहीं देंगे, कुछ भी काम नहीं आएंगे, اور اگر انسان کو کوئی چیز کام آئے گی تو کیا ہے کہ اس کا قلب سلیم. تو اس سے جو ہے ہمیں کیا بات پتا چلتی ہے کہ دنیا میں کوئی مشکل میں ہو, کوئی پریشانی میں ہو, کوئی مصیبت میں ہو, تو عام طور پر کیا ہوتا ہے کہ یہ ہوتا ہے کہ بھی اس کی اولاد ہے جو اس کی خدمت کرے, اس کے بڑھاپے کا سہارا بنے, اس کے پاس اگر مال ہے تو وہ اپنے مال کا استعمال کر کے جو ہے وہ آگے بڑھے اور اپنے جو غم ہیں, اپنی مصیبتیں, بیماریاں, پریشانیاں جو ہے وہ ان کے لیے جو ہے وہ سہارا بنے, ان کو اپنا سرمایہ جو ہے وہ بنا لے. تو اب آپ دیکھ لیجئے کہ یہاں بھی اللہ تعالیٰ یہ فرما رہے ہیں کہ مال اور اولاد کام نہیں آئے گی, کسی کی بھی دولت, کسی کی بھی اولاد جو ہے وہ کام نہیں آئے گی. اچھا یہاں پہ ایک اور بڑی خوبصورت بات ہے, اللہ تعالیٰ نے ایک طرف تو مال کہا اور دوسری طرف بنون کہا, اور مال میں ہر طرح کا مال شامل ہے, درہم ہے, دینار ہے, ڈالر ہے, روپیہ ہے, پیسہ ہے. آج دیکھیں کہ دنیا میں کرنسی جو ہے وہ کیا ہے, ایک کنٹری کی کرنسی دوسری کنٹری میں نہیں چلتی, ہے نا. آپ پاکستان سے یہاں آتے ہیں, آپ کے پاس ہزاروں روپے ہوں, لاکھوں روپے ہوں, آپ اسے کچھ نہیں خرید سکتے. آپ یہاں سے پاکستان جائیں تو جب تک آپ چینج نہ کر لیں, یہاں کے ڈالر آپ کو وہاں پہ کوئی فائدہ نہیں دیتے, ٹھیک ہے نا. تو اسی طرح آپ کسی جہاز میں ہیں, سفر میں ہیں, اور آپ راستے میں ہوتے ہیں, اور وہاں پہ فری ڈیوٹی شاپس ہوتی ہیں, وہاں پہ آپ کچھ نہیں خرید سکتے اگر آپ کے پاس کرنسی نہیں ہے, ایسی کرنسی جو ہر جگہ چلنے والی ہو, نہیں کام آتی نا انسان کو. تو میری پیاری بہنوں, وہاں پہ یہ ڈالر, درہم, دینار کام نہیں آئیں گے. کیا کام آئے گا؟ اعمال حسنہ کام آئیں گے, قلب سلیم کام آئے گا. تو مال جو ہے, دنیا میں ہم مال مال کہتے ہیں, انسان کہتا ہے میرا مال میرا مال. رسول اللہ صلی اللہ علیہ وسلم نے کہا تیرا مال وہ ہے جو تو نے کھا کر ختم کر دیا, جو تو نے پہن کر پرانا کر دیا, اور جو باقی ہے تو اپنے وارثوں کے لیے چھوڑ جانے والا ہے. اسی طرح جو بنون اللہ تعالیٰ نے کہا, تو بنون جو ہے اس کے معنی کیا ہے, اس سے مراد بیٹے ہیں. ابن کی جمع بنون ہے نا, ہے نا, ابن کی جمع بنون ہے. عام اولاد کے لیے تو مال کا کے ساتھ اولاد کا ذکر بھی ہمیں ملتا ہے نا, انما المال والاولاد فتنہ, لیکن یہاں پہ بنون کہا. تو اللہ تعالیٰ نے اولاد کی بجائے بنون کیوں کہا؟ اس لیے کہ عام طور پر لوگ یہ سمجھتے ہیں کہ بیٹے زیادہ کام آئیں گے, بیٹے ہیں جو کہ مصیبت میں ہمیں فائدہ دیں گے, اور لڑکیاں جو ہیں نفع دینے کی بجائے ان کا تو الٹا یہ ہے کہ ان کی حفاظت کرنی پڑتی ہے, ان کو فائدہ دیا جاتا ہے, اور ان کو جیسے دینا پڑتا ہے نا. بیٹا کمائی کر کے لاتا ہے اور بیٹی کو زندگی بھر کی کمائی دے کر آپ رخصت کرتے ہیں نا. تو آپ دیکھیں کہ دنیا میں فائدے کی خاطر, دنیا میں نام رکھنے کے لیے, اور یہ کہ لوگ کیا کہیں گے, ہم میں سے ہر شخص بیٹے کی دعا کرتا ہے. تو اللہ نے یہاں پہ بیٹیوں کا ذکر, یعنی اولاد کا نہیں کہا کہ جس میں بیٹے اور بیٹی دونوں آ جائیں, بلکہ کہا کہ اے انسان تیرے دل میں بیٹے کی تمنا ہے. اور کہتے ہیں دوسرے کو دعا بھی دیتے ہیں, اللہ تجھے 7 بیٹے دے, تجھے بہت سے بیٹے دے, اور جس کے پاس بھی بیٹا نہیں ہوتا اتنی حسرت سے اس کو دیکھتے ہیں, اور لوگ اس کو تانا دیتے ہیں کہ لو جی اس کے ہاں تو بیٹا ہی کوئی نہیں ہے نا. شوہر تانا دیتا ہے, اور جب بھی بیٹی ہوتی ہے کبھی عورت روتی ہے, کبھی اس کے گھر والے روتے ہیں, کبھی شوہر ہوتا ہے, تو بیٹی کو جو ہے آج بھی مصیبت پریشانی کا ذریعہ سمجھا جاتا ہے کہ اس کے ساتھ بہت سے جو مسائل لگے ہوئے ہیں. تو اب کیا ہے کہ اللہ تعالیٰ کہہ رہے ہیں کہ بیٹی چھوڑ, اولاد چھوڑ, بیٹے بھی اگر تیرے پاس ہیں جو سمجھتے ہو تم کہ تمہارے بڑھاپے میں کام آئیں گے, تمہارا نام رہے گا, تمہیں کما کر دیں گے, تمہاری خدمت کریں گے, لیکن یہ بیٹے بھی وہاں پہ کام نہیں آئیں گے. اور اس کے ساتھ ہی یہ بات کر کے اللہ رب العزت جو ہیں وہ کیا اعلان کرتے ہیں کہ نہ مال کام آئے, نہ اولاد کام آئے, تو پھر آئے گا کیا؟ الا من اتى الله بقلب سلیم, بجز اس کے کوئی شخص قلب سلیم لیے ہوئے آئے. تو آئیے یہ دیکھتے ہیں کہ قلب سلیم جو ہے وہ کسے کہتے ہیں, ہے نا. قلب سلیم جو ہے وہ کیا ہے؟ قلب جو ہے وہ دل کو کہتے ہیں, اور قاف لام با کے معنی ہیں الٹ پلٹ, تبدیلی, انقلاب بھی اسی سے ہے کہ حالات تبدیل ہو جاتے ہیں نا. تو قلب کو قلب کہتے ہیں اس لیے ہیں کہ اس کی حالت بدلتی رہتی ہے. اب ہے سلیم, سلیم کے ایک مانی تو ایسے دل کے ہیں جو کہ قلبِ سلیم یعنی تندرست دل ہو، ایسا دل جو بالکل تندرست ہو، بیمار نہ ہو، کوئی اس کے اندر بیماری نہ ہو، اس کو قلبِ سلیم کہتے ہیں. پیس، سلامتی، سین لام میم سے ہے نا. تو وہ دل جس کے اندر کسی بھی قسم کی کوئی بیماری پائی جاتی ہے، نفاق کی، شرک کی، تو وہ دل جو ہے وہ بیمار دل ہے، وہ جو ہے وہ تندرست دل نہیں ہے. حضرت عبداللہ بن عباس رضی اللہ عنہ نے فرمایا کہ اس سے مراد وہ قلب ہے جو کلمہ توحید کی گواہی دے اور شرک سے پاک ہو. دوسرے پھر اس کے معنی کیا ہیں؟ قلب سلیم وہ قلب ہے جس میں شرک اور نفاق کی علائش نہ ہو، اس سے بالکل پاک ہو، بالکل محفوظ ہو. اسی طرح جو ہے وہ سعید بن مسیب رحمت اللہ علیہ نے فرمایا، تندرست دل صرف مومن کا ہو سکتا ہے، کافر کا دل بیمار ہوتا ہے. کیوں؟ اللہ تعالیٰ نے قرآن میں کہا فی قلوبہم مرض، کہ ان کے دلوں میں بیماری ہے. آپ دیکھیں کہ آپ کے دل میں جب بیماری ہوتی ہے، طبیعت ٹھیک نہیں ہوتی کسی بھی وجہ سے، کیونکہ دل ہمارے جسم کا سب سے جو ہے وہ اہم حصہ ہے، اور یہ وہ حصہ ہے کہ مثلا جو ہی انسان کی زندگی میں جان پڑتی ہے، یعنی ماں کے پیٹ میں ہے بچہ اور ابھی اس کے اعضاء بھی پوری طرح نہیں بنے، دل بن گیا ہے اور 4 مہینے کا ہے، اعضاء تو ابھی نشو نما پائیں گے، دل دھڑکنا شروع ہو جاتا ہے. آپ کبھی اس کو دیکھیں کمپیوٹر پہ، آپ انٹرنیٹ پہ دیکھیں کہ دل جو ہے نا وہ دھڑکنا شروع ہو جاتا ہے، تو فوراً دل کی دھڑکن. اور اسی طرح جب یہ دل کی دھڑکن ختم ہوتی ہے، انسان پورا جسم موجود ہے، ایک لاشا بن جاتا ہے، لوگ اس کو منومٹی کے نیچے جا کر دبا آتے ہیں، ہے نا. تو اگر دل کے اندر بیماری ہے، ہر طرف چیزیں اچھی ہیں، مثلا سر درد کر رہا ہے، ہو آپ کے سر میں درد ہے، ہو رہا ہے سر میں درد، اور کہیں تکلیف ہے ہاتھ میں، پاؤں میں، ٹانگ میں، لیکن دل اس سے متاثر ہو رہا ہے. آپ کہتی ہیں کہ نہیں، اب میری طبیعت ٹھیک نہیں ہے، میرا دل ٹھیک نہیں ہے، میں یہ کام نہیں کرنا چاہتی، ہے نا. تو دل جو ہے یہ ہمارے جسم کا بہت ہی اہم حصہ ہے، اور یہاں پہ کیا کہا جا رہا ہے کہ قلب سلیم سے مراد جو ہے وہ تندرست دل، بے عیب دل، وہ دل جو کہ قلب مومن کا دل ہے. کافر اور منافق کا دل جو ہے وہ مریض ہے. اور بعض کہتے ہیں کہ قلب سلیم سے مراد وہ دل ہے جو بدعت سے خالی ہو، سنت پر مطمئن ہو. بعض کے نزدیک کہتے ہیں کہ قلب سلیم سے مراد وہ دل ہے جو دنیا کے مال اور متاع کی محبت سے پاک ہو، دنیا کے مال اور متاع کی محبت سے پاک دل. اور بات کہتے ہیں کہ جہالت کی تاریکیوں اور جو بھی اخلاقی جو رذالتیں ہیں، تباہیاں ہیں، ان سے وہ پاک ہو. تو قلب سلیم کے لیے یہ سارے مفہوم ٹھیک ہیں، دنیا کی محبت سے پاک، دنیا میں جو جہالت کی تاریکیاں ہیں، جو کفر کی تاریکیاں ہیں، اس سے پاک. اور المنجد میں پڑھ رہی تھی اور وہاں پہ یہ لکھا ہے کہ سلیم ایسے دل کو کہتے ہیں جس کو سانپ نے ڈس لیا ہو. اس کا کیا مطلب ہے کہ سلیم ایسا دل جس کو سانپ نے ڈس لیا ہو؟ آپ دیکھیں کہ سلیم کی جمع ہے سلمہ، اور سلمہ کی جمع ہے سلمہ. تو اصل میں سانپ سے جو ڈسا ہوا ہوتا ہے نا، کہتے ہیں کہ وہ سخت زخمی ہوتا ہے، قریب الموت ہوتا ہے، اس لیے ہوتا ہے سانپ سے ڈسا جانا. تو اس کا مطلب یہ ہے کہ جو سانپ سے ڈسا ہوا ہوتا ہے نا، اس کو اور کوئی غم نہیں ہوتا، اس کو اور کوئی پریشانی، وہ تڑپ رہا ہوتا ہے، ایک ہی اس کو غم ہوتا ہے نا، ایک ہی بڑی مصیبت اس کو جو ہے پڑ جاتی ہے. تو قلب سلیم وہ دل ہے جو دنیا کو چھوڑ کر آخرت کے لیے تڑپنے والا ہو، آخرت کی محبت کرنے والا ہو، آخرت کے لیے وہ زخمی زخمی ہو، وہ روئے، وہ ہنسے، وہ کچھ بھی اس کا معاملہ ہو، تو ایک ہی اس کو فکر ہے، اور وہ کیا ہے کہ میرا یہ جو دل ہے وہ اللہ کے لیے جو ہے وہ دھڑکتا ہے، اور اللہ تعالیٰ ہی کو راضی کرنا उसकी फिक्र है। वैसे तो दिल क्या है, तड़पती देखता हूं जब कोई शय, उठा लेता हूं दिल समझ कर, है ना। ये भी तो दिल है ना, गोया कि दिल तड़पने वाला हो, लेकिन किसके लिए तड़पे? अल्लाह के लिए तड़पे। अल्लामा इकबाल ने क्या कहा, तड़पने फड़कने की तौफीक दे, दिले मुर्तजा सोजे सिद्दीक दे। तड़पने फड़कने की तौफीक दे, दिले मुर्तजा सोजे सिद्दीक दे रजी अल्लाह अन्हुमा। फिर इसी तरह वो क्या कहते हैं, तेरे आसमानों के तारों की खैर, जमीनों के शब जिंदा दारों की खैर, जवानों को सोजे जिगर बख्श दे, मेरा इश्क मेरी नजर बख्श दे, मेरे दीदा तर की बेखाबियां, मेरे दीदा तर की बेखाबियां, मेरे दिल की पोशीदा बेताबियां। तो दिल जो है बेताब होता है, कल्बे सलीम बेताब है, किसके लिए? जन्नत में जाने के लिए, जन्नत के लिए शौक रखता है। लेकिन आज हमारा दिल जो है वो जन्नत के लिए तड़पता क्यों नहीं है? आज हमारा दिल बेऐब क्यों नहीं है? शिर्क से पाक क्यों नहीं है? है दिल के लिए मौत मशीनों की हुकूमत, एहसास मुरब्बत को कुचल देते हैं आलात। तो मशीनों की हुकूमत है, मशीनों का जमाना है, और हम सब का हाल क्या है कि हम सब जो हैं वो इसी के गिर्द जो हैं वो जमा हैं। हमारा हाल क्या है, रगों में वो लहू बाकी नहीं है, वो दिल वो आरजू बाकी नहीं है, नमाजों रोजाओ कुर्बानियों हज ये सब बाकी हैं, तू बाकी नहीं है। यानी ये हम एक उठक बैठक और एक आदत के तौर पे नमाज रोजा कुर्बानी हज तो कर रहे हैं, लेकिन असल में वो कल्बे सलीम नहीं है। तेरे सीने में दम है दिल नहीं, तेरा दम गर्मी महफिल नहीं है, गुजर जा अकल से आगे के ये नूर, चिरागे राह है मंजिल नहीं है, है ना। वो मेरा रौनके महफिल कहाँ है, मेरी बिजली मेरा हासिल कहाँ है, मकाम इसका है दिल की खलवतों में, खुदा जाने मकाम दिल कहाँ है। तो ये दिल कौन सा है जिसको इलामा इकबाल ढूंढ रहे हैं? कल्बे सलीम मोमिन का दिल, ये बंदगी खुदाई वो बंदगी गदाई, या बंदा ए खुदा बन या बंदा ए जमाना। यही पैगाम तो दे रहे हैं इब्राहिम अलैहिस्सलाम अपने बाप को और अपने घर वालों को, है ना, यही बात तो कह रहे हैं। अल्लाह इलाह के वारिस बाकी नहीं है तुझ में, गुफ्तार दिल बराना किरदार काहिराना, ये बंदगी खुदाई वो बंदगी गदाई, या बंदा ए खुदा बन या बंदा ए जमाना। फिर आप देखिए कि जो है वो ये दिल जिसकी मुझे और आपको फिक्र करनी चाहिए और जिसके लिए मुझे और आपको जो है वो तड़पना चाहिए। इलामा इकबाल क्या कहते हैं, खाम है जब तक तू है मट्टी का एक अंबार तू, पुख्ता हो जाए तो है शमशीर बेजनहार तू, हो सदाकत के लिए जिस दिल में मरने की तड़प, है ना। हजरत इब्राहिम अलैहिस्सलाम ने क्या दुआ की थी, निसान सिद्किन, और इलामा इकबाल क्या कहते हैं, हो सदाकत के लिए जिस दिल में मरने की तड़प, पहले अपने पैकरे खाकी में जा पैदा करे, ये घड़ी मैशर की है तू अरसाए मैशर में है, पेश कर गाफिल अमल अगर कोई दफ्तर में है। यानी हिसाब किताब होगा तो उस वक्त पूछा जाएगा कि बता तेरे नामा अमाल में जो है कुछ है भी, फिर दिलों को याद आ जाएगा पैगामे सुजूद, फिर जबीने खाके हरम से आशना हो जाएगी। जब सही सजदे किए जाएंगे ना, सही नमाजें पढ़ी जाएंगी, फिर पता चलेगा कि जो है मुसलमान जो है वो कैसा होता है। और ऐसे ही मुसलमान को जिसका दिल तड़पता हुआ हो, जिसके पास कल्बे सलीम हो, जो दुनिया के लिए नहीं आखिरत के लिए जो है वो मरने वाला हो, तो वो क्या कहते थे इलामा इकबाल, क्या दुआ करते थे, खुदा तुझे किसी तूफान से आशना कर दे, खुदा तुझे किसी तूफान से आशना कर दे, कि तेरे बहर की मौजों में इस्तराब नहीं, है ना। और वो क्या कहते थे, लाऊं वो तिनके कहीं से आशियाने के लिए, बिजलियां बेताब हों जिनको जलाने के लिए, वाए नाकामी फलक ने ताक कर तोड़ा इसे, फलक ने ताक कर तोड़ा उसे, मैंने जिस डाली को ताड़ा आशियाने के लिए। दिल में कोई इस तरह की आरजू पैदा करूं, लौट जाए आसमां मेरे मिटाने के लिए। वो क्यों ये कहते थे कि जो नेक लोग होते हैं उन्हीं पे आजमाइशें आती है ना, तो मैंने जिस जो है वो शाह को देखा कि इस पे आशियाना बना लूं, आसमान से बिजली आई और उसी आशियान उसी शाह को उसने ना जला दिया है ना। इसीलिए वो कहते थे कि नशेमन पे नशेमन इस तरह तामीर करता जा, गिरती है अगर बर्क तो 100 बार गिरे और। यानी आजमाइशों से नहीं डरता मुसलमान, वो अमल करता चला जाता है। तो कहते हैं कि दिल में कोई इस तरह की आरजू पैदा करूं, लौट जाए आसमां मेरे मिटाने के लिए। तो इलामा इकबाल जो हैं, अगर आप उनकी शायरी को आप पढ़ें तो हमें क्या बात पता चलती है कि वो जो हैं अल्लाह को याद करते हैं, आखिरत की फिक्र रखते हैं और इसके साथ जो है वो मुझे और आपको पैगाम देते हैं कि ये दौर अपने बराहीम की तलाश में है। सनम कदा है जहां ला इलाहा इल्लल्लाह, किया है तूने मताए गुरूर का सौदा, फरेबे सूदो ज़ियां ला इलाहा इल्लल्लाह। ये मालो दौलते दुनिया ये रिश्ता ओ पैवंद, बुताने वहमो गुमान ला इलाहा इल्लल्लाह। ये नगमा फसले गुलो लाला का नहीं पाबंद, बहार हो के खिजां ला इलाहा इल्लल्लाह। तो इलामा इकबाल मुझे और आपको एक ही पैगाम देते हैं और पैगाम ये है कि मैं और आप जो हैं अपने ऊपर गौर करें, अपनी जिंदगियों का जायजा लें और फिर मैं और आप देखें कि मैं और आप जो हैं वो कहाँ खड़े हैं और क्या कर रहे हैं, है ना। और इस वक्त दुनिया के हालात क्या हैं? बुत सनम खानों में कहते हैं मुसलमान गए, है खुशी उनको कि काबे की निगह बांगे, मंजिले दहर से ऊँटों के हुदी खां गए, अपनी बगलों में दबाए हुए कुरान गए। खंदाजन कुफर है एहसास तुझे है कि नहीं, अपनी तौहीद का कुछ पास तुझे है कि नहीं। और यहाँ पे भी हजरत इब्राहिम अलैहिस्सलाम क्या पैगाम देते हैं, क्या कहते हैं, अल्लाह ताला से दुआएं करते हैं और अल्लाह ताला बताते हैं इल्ला मन अतल्लाह बिकल्बिन सलीम, के अल्लाह ताला के पास वही शख्स जो है वो कामयाब होगा, उसी शख्स को नफा मिलेगा, उसी शख्स को फायदा होगा जिसके पास कल्बे सलीम हो। तो ये जो इब्राहिम अलैहिस्सलाम का किरदार पढ़ा, इब्राहिम अलैहिस्सलाम का तो एक होमवर्क है। होमवर्क ये है कि कल्बे सलीम के लिए जो है आप कम से कम जो है 5 आयतें जमा करें, मसलन फी कुलूबिहिम मरद, है ना। या फिर आप देखें कि सूरत मुतफ़िफ़ीन में अल्लाह रब्बुल इज़्ज़त जो हैं वो क्या फरमाते हैं कि वो लोग जो के इनकार करते हैं, वो लोग जो अल्लाह ताला को भूल जाते हैं, तो फिर अल्लाह ताला भी उनको जो है वो क्या करते हैं, अल्लाह ताला कहते हैं कि फिर मैं उनके दिलों पर जंग लगा देता हूँ। आयात का जब इनकार करते हैं कल्ला बल रौन अला कुलूबिहिम मा कानू यक्सिबून, फिर आप वो वाली पत्थरों का बहना, पत्थरों का फटना और उसमें से चश्मों का निकलना, है ना, दिल सख्त क्यों हो जाते हैं। यानी दिल की जो कैफियत है कुरान उसको कैसे कैसे बयान करता है। तो आप 5 आयतें कम से कम इसके लिए जमा करें, इसी तरह कोई हदीसें जमा करें। जैसे एक दफा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो है वो साहबा को बताया कि दिलों को भी जंग लग जाता है। साहबा बड़े हैरान हुए कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम क्या दिलों को भी जंग लग जाता है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हाँ दिलों को भी जंग लग जाता है। और जो है वो आप साहबा ने पूछा कि फिर दिलों के जंग का जो है वो इलाज क्या है, बड़े साहबा परेशान हुए, है ना। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मौत की याद और कुरान की तिलावत, ये है दिलों के जंग का इलाज। तो आपने कम से कम दिल से मुतल्लिक जो है वो 3 हदीसें जो है ना वो याद करनी है। अब तक जो होमवर्क मिलता था ये कहा जाता था तलाश करें ना, अब जो है ना ये याद करना है 5 आयतें 3 हदीसें एक हदीस मैं आपको और सुना देती हूँ, बंदा जब गुनाह करता है तो इसके दिल पर एक स्याह नुक्ता पड़ जाता है, अगर वो तौबा करता है तो स्याही दूर कर दी जाती है, अगर तौबा की बजाय गुनाह पर गुनाह किए जाता है तो स्याही बढ़ती जाती है, हत्ता कि इसके पूरे दिल पर स्याही छा जाती है। यही वो रान है यानी गुनाहों की स्याही जिसका जिक्र कुरान मजीद में हमें मिलता है सूरत मुतफ़फ़ीन में। तो ये दो हदीसें हो गई। इसी तरह एक और हदीस का मैं आपको सिर्फ उनवान बता देती हूँ कि मस्जिद नबवी से रसूलुल्लाह निकले तो देखा सहाबा खिलखिला कर हंस रहे हैं, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अगर तुम लज्जतों का खात्मा कर देने वाली मौत को याद करते तो इस तरह खिलखिला कर ना हंसते। यानी दिलों के अंदर गफलत क्यों पैदा होती है कि मौत को जब इंसान जो है वो याद नहीं करता। तो बहरहाल आप तो माशाल्लाह ढूंढेंगी तो ढूंढने से खुदा मिल जाता है, तो ये चंद बातें। हाँ, इसके साथ साथ चलते चलते जो है वो आपने एक अच्छे दिल की कैफियत को बयान करने के लिए कम से कम 5 शेर भी याद करने, 5 शेर। इल्ला मन अतल्लाहा बिकल्बिन सलीम तो कल्बे सलीम व उज़लिफतिल जन्नतु लिल मुत्तकीन, उस दिन जन्नत जो है वो मुत्तकीन के करीब लाई जाएगी। अब आप देखें कि उज़लिफत ज़ालामफा जुल्फ से है और जुल्फ के मानी क्या होते हैं, जैसे देखें वो बाल जो हमारे बिल्कुल ये माथे के करीब होते हैं और कभी उसको आप कानों के से अपने सामने लाती हैं कि प्यारी लगे, कभी आप अपनी गालों पे कभी माथे पे डालती हैं, तो उसका मकसद क्या होता है कि वो बाल बहुत करीब होते हैं, इसी से कहते हैं हम जुल्फ। तो उसका हम जुल्फ है, उसका करीबी हो गया, रिश्तेदार बन के उसकी हैसियत ऐसे हो गई जैसे कि हम जुल्फ यानी करीबी की। अब यहाँ पे अल्लाह ताला ये नहीं कह रहे कि जन्नत की तरफ जो मोमिन लोग हैं उनको जन्नत की तरफ जाना पड़ेगा, चलना पड़ेगा, भागना पड़ेगा। कहा जा रहा है कि उनका तो इस्तकबाल किया जाएगा, उनका तो शाने शयान इस्तकबाल होगा। और वो क्या होगा जो कल्बे सलीम रखने वाले हैं, इसीलिए तो कल्बे सलीम की तैयारी करनी है। अब हमने कभी आयतें ढूंढे, कभी हदीसें ढूंढे, कभी शेर, कभी ऐसी शख्सियतें का मताला करें, जैसे मैंने आपको जो है वो किसका वाक्या सुनाया था अभी, है ना, हुसैन अहमद नूरी, तो उनका वाक्य सुनाने का मकसद क्या था कि ये है कल्बे सलीम, है ना। और बहुत से वाक्यात हैं जो हमारे और आपके सामने हैं कल्बे सलीम। तो जन्नत जो है ना उसको अल्लाह ताला ने सजाया हुआ है और मुत्तकियों के करीब लाई जाएगी, तो नेक कार जो हैं उनके करीब लाया जाएगा, तो जन्नत उनको पेश की जाएगी। दुनिया में जो नेकी की तो क्या है, जन्नत उनके लिए पहले ही सजा कर खूबसूरत बनाकर रखी हुई है, अब उनको कोई सफर नहीं करना पड़ रहा, पर उनके सामने लाई जा रही है। तो कौन लोग हैं जिनके सामने जन्नत लाई जाएगी, लिल मुत्तकीन, जो मुत्तकी हैं, जो मुत्तकी होते हैं ना उनके पास कल्बे सलीम होता है, तकवा। एक दफा एक सहाबी ने पूछा था कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम मुझे कुछ नसीहत करें, तो आपने कहा था कि जो है ना अल्लाह से डर, तकवा इख्तियार कर, और फिर आपने कहा था कि हा हुना, कि वो तकवा जो है ना यहाँ दिल में होता है, कलब में होता है ना। तो अल जन्नतु लिल मुत्तकीन, जन्नत की एक ही कीमत है, डॉलर दिरहम दिनार बच्चे जायदादें फैक्ट्रियां नहीं, बल्कि तकवा, अल्लाह का डर, और अल्लाह का ऐसा डर और खौफ कि इंसान जो है वो हुस्ने अमल करने लगे, अच्छे अमल करने लगे। अब आप देख लें कि अल्लाह का खौफ रखने वाले जो हैं वो ऐसे भी होते हैं कि बात को सुना और अमल शुरू कर दिया, और अल्लाह का खौफ रखने वाले मैं और आप भी हैं, क्योंकि हम ये दावा करते हैं कि हम सब मुसलमान हैं, और उसके बाद जो है मेरा और आपका मामला कैसा है, हमें इस बात पर सोचना चाहिए कि मेरे और आपके अंदर अल्लाह का खौफ कैसा है, मैं और आप किस तरह से अल्लाह के दरबार में जाने की तैयारी कर रहे हैं, है ना। तो अल्लाह का खौफ ये होना चाहिए कि खुद भी नेक, हमारे बच्चे भी नेक, जो बनून है और जो माल है उसको हम अल्लाह की अतात के अंदर ले आए। और 30,000 दिनार का बेटा, आपको पता है ये कहानी, 30,000 दिनार का बेटा, ये लंबी कहानी है, और ये कहानी है मदीनतुर रसूल की कहानी, और ये कहानी है एक आदमी की जिनका नाम था फरुख, फा रा वा खा फरुख, और ये बनू उमैया का जमाना है, और خراسان کی سرحدیں جو ہیں اس پر جہاد ہو رہا ہے، اور جو فرخ ہیں وہ بھی مدینہ سے نکلتے ہیں تاکہ جہاد پر جائے، اور اپنی بیوی سے مشورہ کرتے ہیں اور بیوی کہتی ہے کہ ٹھیک ہے آپ جہاد پہ جائیں. جب وہ جانے لگتے ہیں تو بیوی جو ہے اس وقت ان کی بیوی جو ہے وہ حاملہ ہے، جاتے وقت اپنی بیوی کو جو ہے وہ کیا کرتے ہیں 30,000 درہم اس کے حوالے کرتے ہیں بیوی کے، اور بیوی سے کہتے ہیں کہ میرا یہ خیال ہے کہ جب تک میں جہاد سے واپس آؤں گا تو یہ رقم تمہارے لیے کافی ہوگی. جہاد سے چلے گئے ہیں، وہاں مصروف ہیں، بیوی کی یاد آتی رہی اور سوچتے رہے کہ پتہ نہیں کیا ہوا ہوگا، لیکن جہاد کا سلسلہ بڑھتا چلا گیا کیونکہ اسلامی فتوحات کا دور تھا. مسلمان سمرقند بخارا کو فتح کر کے آگے نکل رہے تھے، مکہ پتہ ہی نہ چلا. اسی طرح 27 سال گزر گئے. دیکھ لیں اللہ کے دین کی سربلندی کے لیے جو ہے وہ نکلے ہیں، 27 سال گزر گئے. پھر ایک دن آتے ہیں مدینہ منورہ میں، مدینہ شریف میں، کہ گھوڑے پر سوار ہیں، ہاتھ میں نیزہ پکڑا ہوا ہے، اور آتے ہیں اور اپنے گھر کے دروازے پر جب کھڑے ہوتے ہیں تو نیزے سے دروازے کو دھکا دیتے ہیں، گھوڑے سمیت گھر کی دہلیز جو ہے اس کو پار کرنا چاہتے ہیں کیونکہ اپنے گھر میں آئے ہیں نا. لیکن اندر سے ایک نوجوان نکلا اور اجنبی. اب وہ نوجوان بالکل اجنبی، اور نوجوان کے لیے یہ آدمی اجنبی، اور نوجوان نے جب دیکھا کہ ایک اجنبی شخص میرے گھر میں ایسے داخل ہو رہا ہے، کہنے لگا ہے اللہ کے دشمن بغیر اجازت کے میرے گھر میں کیسے داخل ہو رہے ہو؟ فرخ بولے اللہ کا دشمن میں نہیں تم ہو، تم میری بیوی اور میرے گھر میں داخل ہوئے ہو. گھوڑے سے کودے اور نوجوان کا گریبان پکڑ لیا. جہاد کرتے ہوئے آ رہے تھے نا، وہ کہنے لگا بڑے میاں تم جو ہے وہ مطلب یہ کیا کر رہے ہو؟ تو نوجوان جو ہے وہ ان کو کچھ کہہ رہا ہے اور یہ جو ہے نوجوان کا گلا پکڑا ہوا ہے. اتنے میں نا ہم سایہ جمع ہو گئے شور سن کر، اور پوچھنے لگے ہم سایہ کیا ہے، مطلب ہم سایہ پوچھنے لگے کہ معاملہ کیا ہے، بات کیا ہے. کہتے ہیں کہ کسی نے جا کر امام مالک بن انس رضی اللہ عنہ کو بھی جا کر بتا دیا، اور دوسرے جو علماء تھے ان کو بھی بتایا کہ اس طرح جھگڑا ہو رہا ہے. تو وہ لوگ نوجوان کی مدد کرنے کے لیے دوڑے چلے آئے. کیوں وہ لوگ آئے، امام مالک اور دوسرے علماء کیوں بھاگے بھاگے آئے؟ کیونکہ ابھی آپ آگے دیکھیے گا اس کا جواب. اب یہ نوجوان جس کی حمایت میں علماء اور مشائخ بھاگے چلے آ رہے ہیں، ان کا نام تھا ربیعہ رائے. یہ بہت بڑے عالم دین تھے، ان کی دوستی عالموں سے تھی نا، تو جس سے دوستی ہوتی ہے وہی مدد کو آتا ہے نا. اور بھی بات ہے، مسجد نبوی میں ان کا حلقہ درس لگتا تھا، بڑے بڑے علماء شامل ہوتے تھے. ربیعہ کہہ رہے تھے کہ میں تمہیں لازمن سلطان کے پاس لے کے جاؤں گا، اور ادھر فرخ کہہ رہے تھے اللہ کی قسم میرا تمہارا فیصلہ آپ سلطان ہی کے پاس ہوگا. یہ سلطان کیا چیز ہے؟ یعنی بادشاہ یا عدالت جس کے پاس یہ اختیار ہو. تم میری بیوی کے پاس ٹھہرے ہو، یعنی فرخ کہہ رہے تھے. شور شرابہ بڑھتا چلا گیا اور فرخ کا غصہ کسی طرح کم ہونے کو نہیں آ رہا تھا. اتنے میں امام مالک رحمت اللہ علیہ بھی پہنچ گئے، لوگ ان کے احترام میں ادھر ادھر ہو گئے. وہ آگے بڑھے اور بڑے میاں سے کہا یہ گھر یقیناً تمہارا نہیں، تمہارا کوئی اور گھر ہوگا. فرخ کہنے لگے نہیں یہ میرا گھر ہے اور میرا نام فرخ ہے. اتنی دیر میں ان کی بیوی نے اپنے خامن کی آواز پہچان لی. 27 سال بعد اس نے آواز سنی ہے. کوئی فون نہیں تھا، کوئی سیل نہیں تھا کہ حرم میں بھی بیٹھے ہیں تو سیل پر بات ہو رہی ہے نا. اور اندر سے نکل آئیں اور کہا ارے یہ تو میرے خامد محترم ہیں اور یہ ربیعہ ان کا بیٹا ہے. جب یہ جہاد پر گئے تو چند ماہ کے بعد ربیعہ پیدا ہوا، انہوں نے تو اپنا بیٹا دیکھا بھی نہیں. اب جو جب دونوں کو پتا چلا کہ باپ بیٹا ہے تو دونوں نے ایک دوسرے کو گلے لگایا اور ملاقات کی خوشی میں بے اختیار رونے لگے. اب وہ گھر کے اندر گئے، بیٹھے بیوی سے بات چیت کر رہے ہیں، اور پھر کہتے ہیں کہ بیٹا اتنا جوان ہو گیا ہے، اور بیوی کہتی ہے آپ ہی کا بیٹا ہے، آپ ہی کا لخت جگر ہے. پھر آرام وغیرہ کرنے کے بعد، حال چال پوچھنے کے بعد، پھر کہتے ہیں اپنی بیوی سے تمہیں یاد ہے کہ جب میں سفر پر گیا تھا تو تمہیں جاتے وقت جو ہے میں 27,000 درہم دے کر گیا تھا، وہ کدھر ہے، کہاں خرچ کیے؟ بیوی کہنے لگی میں نے ان کو دفن کر رکھا ہے، کچھ دنوں کے بعد نکالوں گی. ادھر ربیعہ مسجد کی طرف چل دیے اور جا کر وہ درس دینے میں مشغول ہو گئے. اور درس میں کون ہے؟ امام مالک، حسن بن زید اور مدینہ کے بڑے بڑے علماء اور عوام سارے ان کا درس سن رہے ہیں. امام مالک کے یہ استاد تھے. اب کچھ دیر بعد ربیعہ کی والدہ جو ہیں وہ اپنے شوہر سے کہتی ہیں کہ آپ بھی جائیے مسجد نبوی میں نماز پڑھ کر آئیے. وہ جاتے ہیں نماز پڑھ کر آتے ہیں، اور جب نماز پڑھنے جاتے ہیں دیکھتے ہیں کہ بڑے بڑے علماء بیٹھے ہیں اور ایک نوجوان ہے اور درس دے رہا ہے. اور جو ہے جب نوجوان کو دیکھنا شروع کرتے ہیں تو اس کا چہرہ نہیں نظر آتا، آواز سنائی دیتی ہے، کیونکہ اس دن ربیہ نے خلاف معمول سر کچھ زیادہ ڈھانپا ہوا تھا، ٹوپی اس طرح اوڑے ہوئے تھے کہ چہرہ نظر نہیں آتا تھا. ان کے والد فاروق کو شک سا گزرا کہ شک ہوا کہ شاید یہ میرا بیٹا تو نہیں ربیہ، لیکن پتہ نہیں چل رہا تھا ذرا اتنے عرصے بعد، سالوں بعد، اور دیکھا بھی نہیں تھا. تو لوگوں سے پوچھنے لگے کہ نوجوان جو درس دے رہا ہے کون ہے؟ اس نے کہا یہ ربیہ بن ابی عبد الرحمن ہیں، یعنی فاروق کا بیٹا. اور اب فاروق کہنے لگے الحمدللہ اللہ تعالیٰ نے میرے بیٹے کو یہ مرتبہ اور مقام دیا. پھر گھر آئے، خوشی خوشی بیوی سے جو ہے وہ بات کی اور کہنے لگے کہ میں نے تمہارے بیٹے کو اس مرتبے اور مقام پر دیکھا ہے جہاں بہت کم لوگ جو ہیں وہ پہنچتے ہیں. تو ربیہ کی والدہ بولی سچ بات یہ ہے کہ آپ کو 30,000 دینار مطلوب ہے یا اپنے بیٹے کا یہ علمی مقام اور مرتبہ؟ آپ کو وہ 30,000 دینار چاہیے جو آپ مجھے دے گئے تھے یا یہ مقام؟ وہ بولے ہرگز نہیں، اصل مقام اور مرتبہ تو علم ہے. بی بی کہنے لگی میں نے آپ کا سارا مال آپ کے بیٹے کی تربیت اور حصول علم پر خرچ کر دیا. فاروق کہنے لگے فواللہ ماں دیت ہی اللہ کی قسم تو نے اس مال کو ضائع نہیں کیا. تو یہ ہے بنون جو کام آئیں گے، یہ ہے مال جو متقی لوگ خرچ کرتے ہیں، یہ دین پر اور آخرت کی تیاری پر وہ مال جو ہے وہ خرچ کرتے چلے جاتے ہیں. فبرزت الجحیم للغاوین، اور جہنم جو ہے وہ غاوین کے سامنے لائی جائے گی. اور غاوین کون ہے؟ گمراہ لوگ، بہکے ہوئے لوگ، ہے نا. غاوین کا روٹ کیا ہے؟ غین مویا. تو اب یہاں پہ کہا جا رہا ہے کہ غاوین کے سامنے لائی جائے گی، یعنی اغوا کرنا بھی اسی سے ہے. جہنم کا ایک نام بھی ہے غیا. تو جہنم کیا کرتی ہے؟ بہکاتی ہے، اغوا کرتی ہے. کیونکہ جہنم جو ہے اس کے ارد گرد باڑ ہے کن چیزوں کی؟ جو بڑی خوبصورت چیزیں ہیں، ہے نا. جنت کے ارد گرد باڑ ہے کس چیزوں کی؟ کانٹوں کی. تو خوبصورت چیزوں کو دیکھ کر انسان جو ہے وہ پھنس جاتا ہے نا. برزت الجحیم للغاوین، اور برزت کے معنی کیا ہوتے ہیں؟ کسی چیز کو کھول کر رکھ دینا، کسی چیز کو ننگا کر دینا، کسی چیز کو بالکل واضح کر دینا. تو اب جہنم کی طرف بھی جو ہے وہ جہنمیوں کو جانا نہیں پڑے گا، بلکہ جہنم جو ہے گمراہوں کے لیے بالکل تیار ہے. بس قیامت کے دن ان کے سامنے لائی جائے گی، اس کا پردہ ہٹا دیا جائے گا. اور جس جہنم کو وہ دور سمجھتے تھے، اللہ تعالیٰ کہتے ہیں کہ اس جہنم میں جانے کے لیے اتنی ہی دیر کی ضرورت ہے جیسے کہ کسی چیز سے پردہ ہٹا دیا جائے. وَبُرِّزَتِ الْجَحِيمُ لِلْغَاوِينَ، یہ غاوین کون ہے؟ جو مجرم، جو مشرک، جو کافر اور منافق ہیں. وَقِيلَ لَهُمْ أَيْنَمَا كُنْتُمْ تَعْبُدُونَ، اور ان سے کہا جائے گا کہ اب کہاں ہیں وہ جن کی تم خدا کو چھوڑ کر عبادت کرتے تھے.